السلام عليكم ورحمة الله وبركاته. الحمد لله والصلاة لأهلها. اللهم صل على محمد عبدك ورسولك، وصل على المؤمنين والمؤمنات والمسلمين والمسلمات. اللهم صل على محمد كما تحب وترضى له. اللهم صل على محمد وآل محمد. انسان اپنے لہجے، اپنے رویے، اپنے جذبے اور اپنی سوچوں سے اثر چھوڑتا ہے. کوئی بھی چیز ہو، آپ جس چیز کو دیکھتے ہیں اس کا اثر لیتے ہیں اور اس کا اثر دیتے ہیں. کوئی بھی چیز ہے، آپ اپنا اثر چھوڑتے ہیں، اثر لیتے ہیں، اثر دیتے ہیں. چھوٹا سا بچہ، چھوٹا سا بچہ، وہ بھی ہمارے لہجے پڑھتا ہے، ہمارے رویے پڑھتا ہے، ہمارے انداز پڑھتا ہے. چھوٹا سا بچہ، بچہ رو رہا ہوں تو ماں کہتی میں آ رہی ہوں، آ رہی ہوں، ماں کے لہجے کی شفقت سمجھتا ہے. اور اگر ماں کہتی ہے میں آ رہی ہوں تو وہ ماں کی دھمکی اور ماں کے لہجے کے غصے کو سمجھتا ہے کہ اب ماں میرے ساتھ کیا کرے گی، مارے گی، ڈانٹے گی، کیا کرے. بچہ بھی جذبوں کو سمجھتا ہے، بچہ بھی کیفیتوں کو سمجھتا ہے. اور یہ حقیقت ہے، یہ چیزیں، یہ جذبے ایسے ہیں جو انسان کی زندگیوں میں ہوتے ہیں. یہ نظر بد ہے. آج ہماری گفتگو نظر بد پہ ہو، نظر بد، اس کا زندگی پہ کتنا اثر ہوتا ہے. اور کتنے لوگ ہیں نظر بد کی وجہ سے برباد ہوتے ہیں، کتنے لوگ ہیں نظر بد کی وجہ سے، نظر بد کی وجہ سے، نظر بد کی وجہ سے بیمار ہوتے ہیں. اور کتنے لوگ ہیں نظر بد کی وجہ سے ہلاک ہوتے ہیں. اور کتنے لوگ ہیں نظر بد کی وجہ سے گھروں میں طوفان، بربادیاں، مشکلات، مسائل، ناکامیاں، پریشانی، اور اس کی وجہ صرف نظر بد ہے، نظر بد ہے. ہم بظاہر نظر بد کو کچھ نہیں سمجھ رہے. اگر میں کسی کو کہہ دوں گی تیرے اوپر سخت جادو ہے، سخت جادو ہے، اور فلاں بندہ تیرے بارے میں ارادہ رکھتا ہے حملے کا، ہوتا ہے پریشان ہوگا. اگر وہی بندہ اس کو کہہ دیا جائے کہ تیرے اوپر نظر بد ہے تو اس کو نظر بد کا احساس کم ہوتا ہے؟ نہیں ہوتا، کیونکہ نظر بد ہمارے اوپر کھلی نہیں. جس چیز کا علم نہ ہو اور جس چیز کی معلومات کم نہیں، تو انسان اس چیز کے بارے میں سمجھتا ہے کہ اس چیز کی کوئی حیثیت ہے. نظر بد ہم نے سنی ہے، دیکھی ہے، مسلسل سوچی ہے، پڑھی ہے، لیکن اس کی جو اثر حقیقت ہے وہ ہمارے اوپر نہیں کھلی، نہیں کھلی. سچ کہہ رہا ہوں، اس کی جو اصل حقیقت ہے وہ ہمارے اوپر نہیں کھلی. اگر ہم چاہتے ہیں کہ نظر بد 100% اس کی سچائی اور حقیقت ہمارے اوپر کھلے، آج میں روایات حضور آقا کی اس سرورِ کائنات صلی اللہ علیہ وسلم کے بیان کر رہا ہوں، اس کو سوچیں اور اس میں توجہ دیں. اس کو سوچیں، اس میں توجہ کہ نظر بد کی حقیقت کیا ہے. اور صحابہ جیسی ہستی، اللہ کے نبی جیسی ہستی نظر بد کو کتنا ماننے کیے اور نظر بد کو کتنا مؤثر سمجھتے تھے. اور موجودہ سائنس اور انگریز نظر بد کا کتنا یقین رکھتے ہیں اور نظر بد کو بچنے سے کتنا سوچتے ہیں، کتنا حل کرتے ہیں، اور نظر بد سے بچنے کے لیے کتنی کوشش کرتے ہیں. موجودہ انگریز بہت سے نظر بد کا بہت خیال رکھتے ہیں اور نظر بد کے اوپر بہت یقین رکھتے ہیں. और नजरे पथ की पथ पर नजरे पथ की पथ होने का बहुत ज्यादा एहसास करते हैं। साइंस की दुनिया भरी हुई है, भरी हुई कि नजरे पथ है क्या। मेरे आका हजूर सरवर कौनैन सल्लल्लाहु अलैहि वसल्लम से मेरे हजूर ने नजरे के बाद के बारे में क्या फरमाया, आप थोड़ा सा इस पर तवज्जो फरमाएं जो मैं आपको आज करना चाह रहा हूं आज कि नजरे बद की हकीकत क्या है। यहां देखें जरा, हा हजरत आसमा बिनते उमैस रजी अल्लाह ताला रिवायत करती हैं रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अगर गौर से सुनिए जो मैं रिवायत पढ़ रहा हूं और ताकतवर इसके हवाले है, मेरी उम्मत के लिए खोदे जाने वाली कब्रों में से आधी कब्रें नजरे बद की वजह से है। मेरी उम्मत की खोदे जाने वाली कब्रों में निस्फ पाशाह आधी कब्रों का समय नजरे बद। सोचे किस हस्ती ने यह बात फरमाई है। रिगौन है मेरे हजूर का फरमान है, मेरी उम्मत की मफून है, मेरी उम्मत की बेशतर मौतें उसका सबब नजरे नजरे को। और ये रिवायत के मेरी उम्मत की खोदे जाने वाली इन कब्रों में से निस्फ का सबब क्या होगा, नजरे बद होगा। सोचें इस चीज को हमने अपनी जिंदगी में कितना नजरअंदाज किया, कितना नजरअंदाज किया, कितना भूल गए। मुझे एक साहब ने गाड़ी का शीशा दिखाया, दाएं तरफ का शीशा था गाड़ी का, उसमें ऐसी लकीरें पड़ी हुई थी गोल गोल जैसे किसी ने दूर से पत्थर मारा हो। वो टूटा था, गिरा नहीं था, लेकिन अगर थोड़ा सा उसको जोर देते वो नीचे चिकनाचूर होके गिर जाता। तो मैंने कहा ये कोई पत्थर मारा किसी ने? नहीं। एक साहब मिले मुझे तो वो शीशे के बाहर से खड़े होके बात कर रहे थे, नहीं पहले मुझे गौर से कहने लगे, देख रहे कुछ कह रहे थे, तो कहा कि उनके देखते ही मैंने देखा कि शीशे में लकीरें पड़ना शुरू हो गई, लकीरें ऐसे फौरन पड़ना शुरू हो गई। तो कहा मैंने खौफ से ना जल्दी से शीशा नीचे किया, तो मैंने उससे पूछा, वो दूर के जानने वाले थे, मैं उन्हें जानता था, इतना कोई ताल्लुक नहीं था। मैंने कहा खैरियत है? कहने लगे बहुत अच्छा मॉडल है, बहुत अच्छा खूबसूरत गाड़ी है, आप बहुत अच्छे लग रहे हैं, गाड़ी की खूबसूरती बहुत है, रंग बहुत अच्छा है, ये बहुत अच्छी है। कहा कि वो कह के चले गए, मैंने उनका शुक्रिया अदा किया। मैंने जो फिर शीशा ऊपर किया तो मुझे शीशे की सारी कहानी समझ आ गई, सिर्फ उस बंदे ने शीशे को देखा है और शीशे के टुकड़े टुकड़े हो गए हैं। चूंकि आजकल शीशे ऐसे आ रहे हैं कि वो टूट के गिरते नहीं हैं, उनके अंदर कोई प्लास्टिक शीट इस तरह होती है। और कहा मुझे कि मैंने इस शीशे को तब्दील कराना है, शीशा टूट गया, चिकना चूर हो गया। चलो उस शख्स के देखने से, अच्छा आपने बहुत अच्छी गाड़ी ली है,
मैंने कई बड़ों से एक बात सुनी है, फरमाया अपने मुर्शिद को देखो, कोई महबूब चीज देखो तो फौरन कहो बिस्मिल्लाह माशा अल्लाह ला कुव्वता इल्ला बिल्लाह। आपकी गाड़ी, महबूब, बीवी, बेटी, बेटा, घर, शोहर, कोई महबूब चीज, बेसाख्ता हमारी तबीयत में, बेसाख्ता हमारे मिजाज में ये दुआ आ जाए बिस्मिल्लाह माशा अल्लाह ला कुव्वता इल्ला बिल्लाह, हमारी तबीयत में बेसाख्ता ये दुआ आ जाए, बेसाख्ता बिस्मिल्लाह माशा अल्लाह ला कुव्वता इल्ला। हमारे यहां एक धोबी होते थे, वो हर साल वो दुम्बा पालता था, वो बंदा कुर्बानी के लिए बड़े शौक से पालता था, और दुम्बा उससे इतना मानूस होता था कि वो उसके पीछे पीछे चलता था, घर से दुकान पे लाता था, फिर दुकान के एक कोने में वो उसको बांध देता था छांव में, उसका घास वगैरह उसका। एक साहब थे उनको शाजी कहते थे, वो चावल छोले लगाते थे, उसका ठेला लगाते थे, उनके बारे में था कि वो नजर लगाते हैं, नजर लगाते। तो एक दफा उनका ठेला आया तो वहीं खड़े हो गए, दो चार बंदे खाने लगे तो वो वहीं खड़े हो गए, तो उनकी नजर उस दुम्बे पे पड़ी, नस्ली दुम्बा था बहुत बड़े कद का। कहने लगा वाह वाह दुम्बा तो बड़ा खूबसूरत है, बड़े शौक से पाला है। तो वो धोबी जो था ना उसने वही स्त्री छोड़ दी, स्विच बंद करके भागा, आंखों देखा हुआ क्या है, सामने एक कसाई बैठा था, उसको जोर से बुलाया छुरी ले आ जल्दी कर। अच्छा उसके आते ही दुम्बा नीचे गिर गया, क्योंकि उसे उस धोबी को पता था कि अब होने क्या लगा है, इसकी नजर से होगा क्या, दुम्बा गिर गया। उसने कहा फौरन जल्दी कर छुरी फेर, तकबीरात पढ़, गया। और अगर वो चंद लमहे छुरी ना फेरता तो वो हराम हो जाता। वो जो चावल छोले वाला था ना ठेले वाला, वो चुप करके फौरन टेढ़ी लेकर निकल गया। इस अफरा तफरी में ना छुरी ला और दुम्बा गिरा, और वो तो गिरा हुआ था पहले करते, वो चुप करके निकल गया। उसे पता था मेरा वार असर कर गया। हां अस्मा बिनते उमैस से रिवायत है, मेरे हजूर ने फरमाया मेरी उम्मत के लिए खोदे जाने वाली कब्रों में से निस्फ का सबब नजरे बद होगा। मेरे पास रिवायात हैं, उसके हवाले हैं, हदीस के बहुत ताकतवर हवाले हैं। मेरे हुजूर सच्चे, उनका फरमान सच्चा, सच्चों के सच्चे, नजरे बद जिंदगियों को खा जाती है, नजरे बद सेहत खा जाती है, और बताऊं नजरे बद मोहब्बत खा जाती है, आपस में नफरतें पैदा हो जाती हैं, मोहब्बत खा जाती है। जिस तरह दीमक घरों को खा जाती है, दीमक घरों को, लकड़ी को अंदर अंदर खा जाते। बंदा कहते हैं मैंने दीमक का इलाज किया, हालांकि किया नहीं उसने, फिर तवज्जो भी नहीं है। इस तरह जिंदगियों को नजरे बद खा जाते, खामोश खा जाती है, मोहब्बतों को, मोहब्बतों खा जाती, नफरतें बदल जाती हैं, मोहब्बतों की जगह नफरतें आ जाती हैं, और मोहब्बतों की जगह कीने और बुग्स और इंतकाम और बुरे जज्बात। जिंदगी में यह चीज आ जाती है। आप खुद सोचें, आप खुद सोचें, सिर्फ देखना ही तो है। कहते देखने से क्या होता है, ये जो 100-100 200-200 फुट के 500 फुट के पता नहीं कितने मरलों के बड़े बड़े बोर्ड साइन बोर्ड होते हैं, इनको सिर्फ कोई बंदा देखता ही तो है सिर्फ। और देखने से महज़ब तरीके से इसके जेब के पैसे उनकी जेब में चले जाते हैं बेहतरीन तरीके से। यूं पैसे उड़ते हैं और उड़ने के बाद उसकी जेब में जाते हैं जिसने बोर्ड लगाया है। जाग रहे हैं? हाँ, जिसने बोर्ड लगाया उसकी जेब में चले जाते हैं। तो देखना तो है। कहते देखने से क्या होता है, ये देखें ये हो गया है, देखने से ये हो गया, ये जो आप सुन रहे हैं नजरे पत जिंदगी में खा जाते। एक जगह मैं गया, पुरानी बात है, उनके जो दादा के दौर का मकान बना हुआ था, यानी वो कहने लगे कि हमारा ये मकान है 85 साल पुराना बना है, बहुत बड़ी बंगला था, कोठी बहुत अच्छा बना हुआ उस दौर का। एक जगह ना दीवार के अंदर दरार पड़ी हुई थी, तो मैंने पूछा, नहीं मुझे खुद बताया, मुझसे कहने लगी आपने दरार नहीं देखी, आपके मतलब की बात है इसलिए कह रहा हूं। मैंने कहा फिर कोई तामीराती खामी होगी या कोई दीवार बैठ गई होगी। कहा नहीं, ये नजर का कमाल है। ये वो नजर का कमाल कैसे है? कहने लगे एक नजर लगाने वाला हमारे पास आया, तो मैंने उससे पूछा कि सुना है आपकी नजर बहुत तेज है और आप नजर लगाते हैं तो चीज टुकड़े टुकड़े हो जाती है। कहा तजर्बा कर लो, बस उसने इतना कहा कि तजर्बा कर लो। तो क्या मैंने कहा कि इसको कह दिया अगर लकड़ी में, तो लकड़ी तो यानी दरवाजे का कहा तो लकड़ी तो पतली होती है, कमजोर होती है, शीशे का कहूंगा तो शीशा कमजोर है, ये पुराने दौर की मोटी बनी हुई दीवारें हैं। मैंने कहा इस दीवार में इस जगह नजर लगा क्या होता है? कहा अभी देखता हूं। ऐसे कहा देखा, ऐसे देख के ना हल्की सी टिकटिकी बांधी और उसके बाद मैंने देखा कि एकदम दीवार ऐसे फट गई। मैंने कहा बस बस, कहा कहते हैं तो और भी करता हूं, कहता हूं ये नीचे गिर जाएगी। मैं बस 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 और कहा मैंने खौफ ज़दा होकर उसको घर से बाहर निकाला एहतियात से, ये जालिम किसी और चीज को नजर न लगाए और इसकी नजर किसी और चीज को न खा जाए। मेरे हुजूर का फरमान सच्चा है, मेरे नबी अलैहिस्सलाम का फरमान सच्चा है। सच्चा है। हमारे एक दोस्त मुखलिस हैं, उन्होंने एक कंपनी बनाई, मुझे याद है एक पतीला होता था, बोतलें होती थी, छलनी होती थी, तरक्की की ईमानदारी की बुनियाद पे मेहनत, अल्लाह पाक का निजाम चला, बहुत दूर चले गए, बहुत ज्यादा। मुझे एक दफा बुलाने लगे, कहने लगे जी हमारी हमने अच्छी फैक्ट्री बनाई है उसके लिए दुआ कर दे। बहुत निजाम बेहतरीन चलते चलते एकदम उन हजरात की तरफ से मुझे आवाजें आने लगी कि कारोबार में कुछ जवाल है, कारोबार में ऊंच नीच है। तो मैंने जो महसूस किया, जहां और चीजें हैं वहां एक खास नजरे बद है और आखिरी दर्जे की नजरे बद है जो अभी तक मौजूद है। साल में दो दफा एक दफा कभी आ जाएंगे, कहेंगे जी इसका कोई हल सोचें, फिर साल दो साल निकल जाएगा, क्योंकि वो खुद मुफ्ती आजम है, शेखुल इस्लाम है, तो उनको जरूरत नहीं है। نظر کھا گئی ہے, اور وہ تو نسلوں کا رزق کھا جائے گی, نسلوں کو مفلسی اور تنگ دستی پہ لے جائے گی جس انداز سے ان کی وہ کاروباری نظام اور وہ ترتیب جا رہی ہے, جس کو وہ توجہ نہیں دے رہے. نظر بد جب لگ جاتی ہے, لگ جاتی ہے, صرف وہ لگتی نہیں اپنا اثر چھوڑتی ہے. ایک اللہ والے کہنے لگے کہ میں مجھے پتا چلا فلاں صاحب فوت ہو گئے, تو ہمیں رونے لگ گیا 49 میں, 49 دسمبر 49 کہا میں رونے لگا. میں گیا, میں نے جا کے نا ان کی پیشانی کو بوسا دیا. بس دراصل ان کو زہر دیا گیا تھا, اور زہر اتنا سخت تھا کہ پیشانی کو جو میں نے بوسا دیا, میرے ہونٹ ان کی پیشانی سے جو ملے وہ زہر مجھے چڑھ گیا. میں صرف بوسا دینے سے کہنے لگے میں 2 مہینے تک بستر سے نہ اٹھ سکا. وہ زہر اتنا سخت تھا کہ وہ زہر مجھے اتنا کہ 2 مہینے سے 2 مہینے تک میں بستر سے نہ اٹھ سکا. 2 مہینے تک بستر سے نہ اٹھ سکا. نظر بد اپنا اثر چھوڑتی ہے, پھر وہ کبھی 2 مہینے, کبھی 2 سال, اور کبھی نسلوں تک وہ اثر چھوڑتی ہے. پھر انسان بیماریوں کے علاج میں, ٹیسٹوں میں, اور پھر کہتا ہے کینسر ہے, اور پھر کہتا ہے فلاں ہے اور فلاں ہے, اور پیچھے نظر بد ہوتی ہے انسان کی یا جنات کی. میں اگلی روایت آپ کو جنات کی نظر بد کی سناتا ہوں. اگلی روایت میرے پاس حضور کے فرمان کی موجود ہے. نظر بد, بعض اوقات انسان اللہ کے فضل و کرم سے معاشی طور پہ, کاروباری طور پہ, رزق کے طور پہ, گھر, عزت ایک دم اٹھتا ہے, اور پھر اللہ کہاں سے کہاں لے جاتا ہے, کہاں سے کہاں لے جاتا ہے, کہاں سے کہاں لے جاتا ہے. ہمارے کراچی کے مخلص ہیں, بڑے سخی نیک درویش ہیں, ان کے پاس بلٹ پروف گاڑیاں ہیں. میں ایک دفعہ دیکھا تو ایک سے زیادہ گاڑیاں ان کے پاس, تو ایک دفعہ دیکھا تو گاڑی میں نا شیشے میں نشان پڑا ہوا ہے. تو میں نے پوچھا یہ نشان کیا ہے, میں نے پوچھا یہ نشان کیا ہے. یہ بیل پھر آئے گی, ان کے ہاتھ میں رکھی ابھی پھر آئے گی. تو کہنے لگے ہم نے ایک گولیوں کا پرست مار کے دیکھا ہے کہ واقعی یہ کام کی چیز ہے یا نہیں ہے. ہم بلٹ پروف گاڑیاں بنا سکتے ہیں حفاظت کے لیے, ضرور بنائیں, شرن جائز ہے, جان مال آبرو کی حفاظت ضروری ہے. مجھے کوئی چیز بتائیں کہ بلٹ پروف نظام ہو جو دشمن کا حسد, جادو, نظر بد, انسان کی جن نظر اور جنات کی نظر وہ نہ لگے. اس کا کوئی حل, وہ حل فرشی نہیں عرشی ہے, صرف وہ ہمارے پاس نہیں ہے, وہ میرے آقا کے پاس ہے, وہ میرے حضور کے پاس ہے. وہ چیز وحی میں موجود ہے, وہ چیز قرآن میں ہے, وہ چیز حدیث میں ہے, وہ چیز بڑی بڑی ہستیوں کے تجربات میں ہے. وہ ہمارے بس نہیں ہے, ہمارے پاس نہیں ہے. ہمارے پاس نہیں ہے. اور اگر ہمارے پاس بلٹ پروف نظام نہ ہوا, پمپ پروف نظام نہ ہوا. ایک بندہ نے مجھے اپنی گاڑی میں لے کے جا رہا تھا, مجھے کہنے لگا یہ گاڑی بلٹ پروف نہیں ہے, بم پروف ہے. آپ زندگی کا نظام سارا بلٹ پروف بم پروف کریں گے, گولی اثر نہ کرے, مجھے کوئی راستہ دیں کہ نظر بد جو گاڑی کے اندر بھی چلی جاتی ہے, जो शीशे के घर में भी चली जाती है। माइकल जैक्सन की जिंदगी उठाए नेट पे, उसने मौत को शिकस्त देने की दुनिया की हर तदबीर की थी, हर तदबीर की थी, पर वो तो 50 साल की उम्र ही ना पा सका। माइकल जैक्सन दुनिया का मालदार तरीन शख्स है, वो तो ना पा सका। उसने शीशे के घर बनाए, उसके पास डॉक्टरों की बहुत बड़ी टीम थी, उसमें एहतियात का निजाम था, गिजा के डॉक्टर इलाहदा थे, फिटनेस के इलाहदा थे, वर्जशों के इलाहदा, पता नहीं टीमें थी उसके पास। वो अपनी सेहत और गिजा और एसओपीज और इन चीजों का कितना ख्याल रखता था। नेट की दुनिया उठा के देखें, उसके सारे हालात पड़े हैं, और नेट की दुनिया ही कहती है हवाला उठाएं मौज मिल जाएगा कि एक बहुत बड़े अंग्रेज माहिर ने कहा इसकी शोहरत दौलत और इसकी इन चीजों की वजह से इसको नजरें बद खा गई। अंग्रेज तो हमसे ज्यादा नजरें बद को मानता और जानता है। मैंने तो अंग्रेजों की सैकड़ों सैकड़ों किताबें इकट्ठी करके नजरें बद पे जादू जिन्नात पुरस्कार दुनिया पे अपनी अपकरी की साइट पे डाल दी। आज अपकरी की साइट पे जाके आप सिर्फ एक चीज लिखें जादुई लाइब्रेरी, तो आपको हर चीज खोल के मिल जाएगी कि अंग्रेज हमसे ज्यादा कितना जानता भी है मानता भी है इन चीजों को, जानता भी है मानता भी है। हाँ, संभल के रहे, मैं आपसे कह रहा हूं, पूरी दुनिया मेरी आवाज सुन रही है। एक दुनिया है जो अबकरी और तस्बीह खाने के पैगाम को मानती भी है जानती भी है, एक पूरा वर्ल्ड है। संभल के रहिए, सफेद लिबास पहने। मैं एक दफा ना सड़क बन रही थी, सड़क बनते बनते ना वो एक फवार होता है, फवारा जो लुक तारकोल को इस तरफ उसको फवार करते हैं यानी उसको छिड़कते हैं। मैं बहुत दूर होके निकला, बहुत दूर होके निकला, लेकिन तारकोल का निशान मेरे पड़ गया। अम्मा रहमतुल्लाह अलैहा ने जो देखा, कहने लगा तारिक के कपड़ों पे तूने लुक लगा के लाए। अच्छा, मैंने कहा लग गया। अम्मा से अर्ज किया, अम्मा मैंने तो बहुत दूर होके निकला था। पर मन लगे बेटा वो दूर दूर तक जाती है, उसकी फवार दूर होना था। अच्छा, मैं उतार लूंगी मिट्टी के तेल से। याद रखिएगा, हमें संभल के चलना है, इंसानी नजरे बद से भी और जिन्नात की नजरे बद से भी। इंसानी नजरे बद से भी और जिन्नाती नजरे बद खा जाएगी। जादू को मानता हूं, इलाज भी करता हूं, जिन्नात को मानता हूं, इलाज भी करता हूं, कोई पहुंची सरकार नहीं हूं, छोटा मोटा मॉलेज हूं, हर वक्त सीखने वाला हूं, मानता हूं, जानता हूं। पर याद रखिएगा, लोग जितना जादू जिन्नात पे यकीन रखते हैं, उतना नजरे बद को ना जानते हैं, ना मानते हैं, ना यकीन रखते हैं। आज सूरत इखलास की नवी जुमेरात है, और आइंदा जुमेरात 10वीं होगी, तिल का अशरतुल कामिला, 10वीं जुमेरात अशरतुल कामिला, 10 के अशरा कहते हैं 10 को, 10 कामिल हो जाएंगे, ये नवी जुमेरात है। हर साल लोग इस जुमेरात का इंतजार करते हैं, ये 10वीं नवी जुमेरात है। नजरे बद हमारी जिंदगियों के अंदर ऐसी फनाई और ऐसी तबाही लाती है कि जिंदगियां ایک اور روایت ابو ہریرہ رضی اللہ عنہ سے روایت ہے، رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، میری امت میں اللہ کی قضاء و قدر کے بعد اکثر موتوں کی وجہ نظر بد ہے۔ اللہ کی قضاء و قدر، اللہ کی تقدیر، قضاء و قدر، اللہ کے فیصلے، اس کے بعد اکثر موتوں کی وجہ نظر بد ہے۔ رب کی تقدیر کے بعد اکثر موتوں کی وجہ نظر بد ہے، نظر بد ہے، اور نظر بد کھا جاتی ہے، نظر بد فنا کر دیتی ہے، اور نظر بد زندگی سے ہر چیز ختم کر دیتی ہے۔ نظر بد، قضاء و قدر کے بعد جو چیز وہ ہے موت کی وجہ نظر بد۔ میری امت میں، آپ بولے اس چیز کو کچھ نہیں سمجھتے، کچھ نہیں سمجھتے۔ مجھے یاد نہیں کہ میں نے اپنے مرشد کا دیدار کیا ہو اور زندگی میں ان کو دیکھتے ہی میرے منہ سے بے ساختہ نہ نکلا ہو بسم اللہ ما شاء اللہ لا قوت الا بالله، اور میرے حضرت فرماتے تھے رحمت اللہ علیہ، 91 میں ان کا وصال ہوا، جنت البقیع میں آرام فرما رہے، وہ فرماتے تھے کہ جب بھی اپنی محبوب چیز کو دیکھو، محبوب چیز کو دیکھو، بسم اللہ ما شاء اللہ لا قوت الا بالله پڑھو۔ اور ایک دفعہ ایک درویش کی بات بتاؤں، اللہ والے کی بات بتاؤں، مصر کے ایک بہت بڑے درویش تھے، میں مصر میں ان کے پاس گیا، اللہ والے تھے، صدیوں پہلے فوت ہو گئے، ان کے مزار پہ گیا، وہ ایک زندگی کا سبق بتاتے تھے، وہ بتاتے تھے کہ جب بھی کوئی محبوب چیز دیکھیں اسے ایک دفعہ سورت کل ہو اللہ پڑھ کے ہدیہ کر دیں، کل ہو واللہ احد، اللہ الصمد، لم یلد ولم یولد ولم یکن لہ کفوا احد، یہ آپ کی 6 سمتوں کو گھیر لیتی ہے۔ سنیں آپ، کل ہو واللہ احد دائیں، اللہ الصمد بائیں، لم یلد آگے، ولم یولد پیچھے، ولم یکن لہ، اور کفوان، چاروں سمتوں کو یہ گھیر لیتی ہے، چاروں سمت، بلا اوپر سے آئے، بلا نیچے سے آئے، آفت دائیں سے آئے، آفت بائیں سے آئے، آفت آگے سے آئے، آفت پیچھے سے آئے، ہاں یہ جہاں سے بھی آئے، جہاں سے بھی آئے۔ یہ سورۃ اخلاص فرماتے تھے، سورۃ اخلاص ہدیہ کر دیا کرو، لفظ ہدیہ ہے، ہدیہ کر دیا کرو سورۃ اخلاص، میرے حضور نے فرمایا میری امت میں اللہ کی قضاء و قدر کے بعد اکثر موتوں کی وجہ نظر بد ہے، نظر بد ہے، بھول گئے نظر بد کو۔ ماں کی آنکھیں تو دیکھتی ہیں بچے کو صرف، اور بچے کو تسکین اور سکون مل جاتا ہے۔ میرا بچہ چھوٹا سا تھا، کھیلتا تھا، ہر کھلونا ہوتا تھا، کھانے کی ہر چیز ہوتی تھی، تھوڑی دیر کہتا تھا اماں کہاں ہیں، اماں کو دیکھا ایسے دیکھ کے پھر کھیلنا شروع ہو جاتا تھا، ابا بیٹھے ہیں، بچے بیٹھے ہیں، سارا کچھ بیٹھے، اماں دکھا مجھے بس، اور بات کہانی چھوڑ دو، ماں دکھا کہاں ہے وہ، اگر وہ نہیں ہے پھر بےتابی، بے چینی، پریشانی، صرف دیکھنا ہی تو ہے، دیکھنے سے کیا ہوتا ہے، صرف دیکھنا ہی تو ہے، دیکھنے سے کچھ ہی نہیں ہوتا۔ देखने से सब कुछ होता है। देखने से सब कुछ होता है। एक साहब मेरे पास आए, उनको फालिज हो गया था, मुंह की तरफ ऐसे ना जुबान करके ना उंगली करके कहते थे ये खुल जाए किस तरह, जुबान बंद है, फिर समझ नहीं आती थी, वो लिखते थे। कुछ फालिज ज्यादा होते हैं जो लिख नहीं सकते, वो लिखते थे और कहते थे मेरी जुबान खत्म हो गई है, मेरा दिमाग बिल्कुल ठीक है, मैं 100% ठीक सोचता हूं हर चीज का, मेरा जिस्म खत्म हो गया, मैं जिंदा लाश हूं। मेरे घर वालों से आप कहें मेरी नहीं मानते, ये मेरे इलाज छोड़ें, मेरी नजरें बंद का इलाज करें, मेरे घर वालों से कहें मेरी नहीं मानते, मैं लिख लिख के तकाजा कर करके लाया हूं, कभी मुझे वहां ले जा रहे हैं, कभी वहां ले जा रहे हैं, कभी फलां टेस्ट है, कभी फलां निजाम है, मेरे घर वालों से कहें मेरी नजरें बंद का इलाज करें और मुझे फलां बंदे की फलां वक्त नजर लगे। तो मैंने उनके घर वालों को समझाया, उनके घर वाले दरअसल जरूरत से ज्यादा मालदार थे, जरूरत से ज्यादा पढ़े लिखे थे, जरूरत से ज्यादा। मैंने कहा आप मत देखें, आप सिर्फ अंग्रेज की जिंदगी, मैंने उनके सामने हुजूर की हदीस पेश नहीं की, अंग्रेज की जिंदगी पेश की, फौरन मान गए। मैंने कहा अंग्रेज की जिंदगी उठाएं, अंग्रेज नदरे बद को कितना जानता है, मानता है, कितना ज्यादा वो इसकी एहतियात करता है, अंग्रेज की जिंदगी उठाएं, अंग्रेज की जिंदगी उठाए। और उनका मैंने इलाज किया, लंबा इलाज चला। मैंने कहा देखो असर हो गया है, तलवार का वार एक दफा होता है, वो जिगर काट दे या आंटे का आंते काट दे या हड्डियां काट दे, पर जख्म भरते भरते मिलते मिलते वक्त लगता है, वार तो एक दफा होता है, जख्म भरते भरते मिलते मिलते वक्त लगता है। और वो बंदा बेहतरीन जिंदगी में अभी जिंदा है, अल्लाह के फजल से बेहतरीन जिंदा है, जुबान खत्म हो गए। हम जा रहे थे हजवेरी महल, पहले ना हजवेरी महल का शेखुपुरा रोड पे खानपुर नहर का रास्ता खुला हुआ था, हमारे मुखलिस थे मियां साहब रहमतुल्लाह अलैह, वो थे हमारे एक शाह साहब थे, हम तीनों भूख लगी उन्हें, वहां ना मछली वाले बैठते हैं, अब भी मछली खानपुर नहर पे, तो हम एक कोने में बैठ गए एक तरफ होके। अच्छा मुझे आज तक मेरा जौक नहीं है इन चीजों में बैठ के खाने का, लेकिन मजबूरी थी, बैठ गए, हम मछली खा रहे थे। एक साहब उसने बच्चा आगे बिठाया, मुझे आज भी याद है, बाइक मोटरसाइकिल पे बीवी पीछे बैठी है, उसने कहीं से मुझे दूर से देख लिया, दूर से देख लिया, उसने मोटरसाइकिल खड़ा किया और हमारी मछली खाते में ऊपर आके खड़ा हो गया। हजरत साहब मैंने आपको देखा तो बस दुआ फरमा दें, और उसकी तेज नजरें ऐसे देख रही थी, मुझे तो एहसास ना हुआ। मियां साहब कहने लगे हजरत साहब नजर लग गई है, और उसके बाद फिर कुदरत का निजाम ऊपर से आ गया कोरोना, और फिर वो बीमारियों में ऐसे लिपटे, 2.5 साल तक बीमारियों में एक से निकले दूसरा, बहुत सब्र और बहुत हौसले की जिंदगी उस मर्द खुदा ने मेरे मोहसिन उन्हें गुजारी, आखिरकार चले गए। और मुझे एक बार फिर कहा कई बार कहा कि मुझे वो नजर खा गई, वो जो नजर लगी थी मछली खाते हुए, वो नजर खा गए। उसको ढूंढे, नजर खा गए। नजर खा गए, मैं गया एक दफा, अक्सर जाता था। मैं ये सब क्या हाल है? कह रहे दिन पूरे कर रहा हूं। और दो तीन दिन के बाद चले गए, नजर खा गई। मैं भी वहां बैठा था, एक और साहब भी बैठे थे, मछली खा रहे थे, और मछली हमने एक कोने में बैठे, कोई देखे ना, उसने दूर से देख लिया, मुझे देखा, दूर से देखा, मुझे देखा, और नजर खा गए, नजर अपना काम कर गए। अब एक अगली रिवायत सुने। साद बिन अब्बादा एक कबीले के, साद बिन अब्बादा के कूड़े के ढेर से गुजरे, आगे गए, उन्हें पेशाब की हाजत हुई, उन्होंने एक जगह बिल पे पेशाब कर दिया। एक और रिवायत है कि वो सिर्फ गुजरे और आगे गए और अचानक मर गए। एक जिन ने कहा जोर से, हमने खजरज के सरदार औस और खजरज, दो अरब के पुराने कबीले हैं, अब भी हैं, खजरज के सरदार साद बिन अब्बादा को मार दिया। हमने दो तीर मारे, दोनों सीधे उनके दिल पर जाके लगे। जिन्नात की नजर खा गए। साद बिन अब्बादा सरदार थे। हज़रत कतादा फरमाते हैं, साद बिन अब्बादा पेशाब करने के लिए गए, जब वापस आए तो कह रहे थे मेरी कमर में दर्द हो रहा है। मैं सहरा में था तो मैंने इसकी पोस्ट बनाई थी, जानवरों के बिल थे, मैं वहीं खड़े होकर मैंने पोस्ट बनाई थी, पड़ी है, और मैंने यह तस्करा उस पोस्ट में किया था। हुजूर ने फरमाया, किसी जानवर के बिल में, सुराख में कभी पेशाब न करना। बजाहर वो चूहे का बिल है, सांप का है, किसका है, लेकिन उस बिल में कोई दुनिया और होती है जो हमारी हमारी हमें नजर नहीं आती, हमारी नजरों में नहीं है, हमारी नजरों में नहीं, हमारी नजरों में नहीं है। मैं तो मेरी कमर में दर्द हो रहा है। साद बिन अब्बादा बहुत बड़ी हस्ती, बहुत बड़े सरदार, बहुत बड़े सहाबी, हां, और कहा कि थोड़ी देर, फिर ज्यादा देर ना रहे और वहीं फौत हो गए। और कहा कि जिन्नात की हमने आवाज सुनी और उन्होंने कहा कि हमने खजरज के सरदार साद बिन अब्बादा को मार दिया, और हमने दो तीर मारे और उनके दिल पे लगे, और हमारा निशान खता नहीं हुआ, हमारा निशान खता नहीं हुआ। अब बोले, जिन्नात की नजर खा जाती है, जिन्नात की नजर खा जाती है, जिन्नात की नजर खा जाती है। इंसानों की नजर भी और जिन्नात की नजर भी। آپ تو کتنے خوش قسمت ہیں، مسلمان ہیں، اور میرے آقا حضور نے بہترین کلمات دیے ہیں، بہترین الفاظ دیے ہیں، مبارک بول دیے ہیں، مبارک بول دیے ہیں، مبارک تحریریں دی ہیں، مبارک الفاظ دیے ہیں، کہ اگر تمہیں نظر لگ گئی ہے اور نظر کے بارے میں شک ہے یا لگنے کا یقین ہے تو پھر یہ کر لو، یہ اس کو اس ترتیب سے دیکھ لو، اس طرح کر لو، تمہارا مسئلہ حل ہو جائے گا، اور ہو جاتا ہے، ہو جاتا ہے. زندگی کا سفر گزارنا ہے، عافیت سے گزار کے چلے جائیں. زندگی کا سفر ہے، جتنے زندگی کے مقدر کے دن لکھے ہیں، گھنٹے لمحے لکھے ہیں، گزارنے ہیں، پر ایسے گزاریں کہ شماتت الاعداء نہ بنے. میرے حضور نے فرمایا، اللہ وہ زندگی نہ دے جس میں شماتت الاعداء، دشمن ہنسیں اور دشمن میری حالت پہ تالیاں بجائیں. میں حدیث کے الفاظ کہہ رہا ہوں، شماتت الاعداء، اعداء کہتے ہیں عدو، دشمن، کہ دشمن میری زندگی پہ تالیاں، میری حالت پہ ہنسیں. اے اللہ وہ زندگی نہ دے، اس زندگی سے پناہ مانگتا ہوں، اس زندگی میں تیری حفاظت میں آنا چاہتا ہوں. جہد البلا ودرک الشقا وسوء القضاء وشماتت الاعداء، اللهم انی اعوذ بک من جہد البلا ودرک الشقا وسوء القضاء وشماتت الاعداء. آمین، سارے آمین کہ حضور کی دعا پہ، سارے آمین کہ اللہ بس ہمیں اس زندگی سے بچا. اس زندگی سے بچا. ایک اور دعا ہے، سنیں، اللہم انی اعوذ بک من زوال نعمتک وتحول عافیتک وفجاءت نکمتک وجمیع سخطک. اے اللہ نعمتیں دیں پھر اس کا زوال نہ دکھانا. زوال نعمت، تحول عافیت، عافیت آج کا دن صبح شام خیر سے گزرا، یہ خیر ہم سے چھین نہ لینا. تحول عافیت وفجاءت نکمت و جمیع سخط. محدثین نے لکھا ہے بعض کتابوں میں، یہ جمیع سخط سے مراد اس میں ایک سختی نظر بد کی بھی ہے. اللہ اس نظر بد سے بچانا جو میرے کلیجے کے پار اتر جائے، جو میرے دل کو چھلنی کر دے، جو میرے سینے کو چھلنی کر دے، جو میری زندگی کے تاروں کو الجھا دے، جو میرے دن کو رات کر دے، میری رات کو دن کر دے، میرے صبح کو شام کر دے، میری شام کو صبح کر دے، میری دولت کو فقر میں پلٹ دے، اور میرے فقر کو مفلسی میں پلٹ دے، اور میری مفلسی کو غربت اور تنگ دستی، اور میری تنگ دستی کو مانگنے پہ پلٹ دے. اے اللہ میں اس نظر بد کے تیروں سے تیری چھتری اور تیری پناہ میں آنا چاہتا ہوں، نظر بد کے ان تیروں سے. ہاں، اگر ہم نے نظر بد کو نہ سمجھا، ساری عمر، ساری عمر دکھ تکلیف، مشکل، پریشانی، گھریلو لڑائیاں، جھگڑے، نفرتیں، بیٹیوں کے دکھ، بیٹیوں کے غم، اولاد کے دکھ، اولاد کے غم، اپنوں کے دکھ، اپنوں کے غم. کیوں؟ بعض وقت یہ ہوتا ہے کہ انسان، بعض وقت یہ ہوتا ہے کہ انسان کو اللہ پاک بہن بھائی چار، پانچ، چھ، دس، دو، چار، کسی ایک بہن کو یا بھائی کو رب بخت دے دیتا ہے، دولت، عزت، بخت، تونگری، خوشیاں، خوشحالیاں، راحتیں، نعمتیں، عزتیں، اللہ بخت دے دیتا ہے، ان کو بخت لگا دیتا ہے، عطا کر دیتا ہے، ان کو بخت دے دیتا ہے، بخت لگا دیتا ہے، عطا کر دیتا ہے اللہ پاک. اچھا، اس کا ہوتا کیا ہے؟ ہوتا یہ ہے کہ وہ نظروں میں آ جاتا ہے، اپنوں کی، غیروں کی، जिन्नात की नजरों में आ जाते हैं। बाजों का तो वह अपनी और गैरों की नजरें भी नहीं होती, वो जिन्नात की नजर होती हैं। जैसे ये साद बिन अबादा जिन्नात की नजरों में आ गए, और वह जो जिन्नात की नजर है वो फिर खा जाती, और इंसान दुख दुख गम 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 के बाद परेशानियां परेशानियों के बाद उलझने, वह जिंदगी के ऐसे सारे जिंदगी मसाइल ही चुनता रहता है, मसाइल ही गिनता रहता है, और परेशानियां ही चुनता और गिनता रहता है। सारी जिंदगी ऐसी इसी तरह उसकी जिंदगी गुजर जाती है। आइंदा जुमेरात का ख्याल कीजिएगा, दसवीं जुमेरात है, दिल का अशरतुल कामिला दसवीं जुमेरात है, पहले आइएगा। एक दुर्वेश थे, एक लफ सरमाया करते थे, पर मैं जहां दसवीं जुमेरात हो वहां जो दस बंदे साथ लाएगा, हमारे पास तो वैसे ही मजमा होता है, दस बंदे साथ लाएगा या दस अरवाह को जमा करेगा, पर मैं अल्लाह जल्ला शान हो उसको दस में शामिल करेगा। अब देखने अशरा मुबशरा, हजूर के वो दस सहाबी जिन्हें हजूर ने दुनिया में जन्नत की बिशारत दी, अशरा वो दस हैं। अशरा जो है दस की एक, फिर मैं इस मौजू से हट जाऊंगा। तो आइंदा जुमेरात ख्याल कीजिएगा, नजरे बद हमारी जिंदगी में चलेगी चली है, और नजरे बद हमेशा हर उस चीज पे लगेगी जिस चीज पे नजरें जम जाती हैं। हाँ, वो हुस्न है, वो जमाल है, वो जिंदगी का कोई निजाम है, जहां नजरें जम जाएं। बंदा खूबसूरत हो और दांत भी खूबसूरत हो और हंसे और मिजाज में हंसना हंसाना हो और कहे मुझे नजर न खाए और फिर नजर बद का इलाज भी ना करे और उससे गफलत हो उसके मिजाज में, तो उसको नजर खा जाएगी। फिर कभी कमर का दर्द, कभी बेल्टें, कभी घर के मसाइल, कभी जिंदगी के मसाइल, कभी दुखों के मसाइल, वो मुख्तलिफ मसाइल से निकलता रहेगा और फिर उसके अंदर अपना घराओ मुझे कोई कुछ नहीं कर सकता, और तुझे नजर खा गई है जालिम, एहसास कर। और एक वो हो जो नजरे बद को कुछ ना समझता हो, और एक वो हो जो जिसको नजरे बद का खुद फोबिया हो गया। हाँ, कुछ लोग ऐसे होते हैं, यानी उनको अल्लाह का निजाम के यकीन ही नहीं हर चीज पे, वो यानी सगे बहन भाइयों से अपनी हर चीज छुपाएंगे नहीं बताएंगे, सगी मां से सगे रिश्तों से नजर खा जाएगी। हर चीज का एतदाल जरूरी है, नजरे बद है। मैंने कई लोग देखे, बाज़ोकात मुझे पता चलता है कुछ बंदों के बारे में, मैं कहता हूं पता नहीं ये मुझे अपनी चीज कैसे दिखा देता है। इसे तो मुर्शिद के बारे में यकीन होगा कि पता नहीं इनकी नजर मुझे खा जाएगी। तो मेरी दरखास्त है आपकी खिदमत में, जिंदगी के इस मौजू पे अपने आप को कभी गाफिल ना कीजिए। मैंने 1984 से इस शोबे में सफर किया है, 41वां साल लगा है, आज भी तालिब इल्म हूं। मैंने उरूज व ज़वाल देखा, यही मौजू है मेरा पहले दिन से। हालात हाजरा मेरा मौजू नहीं, सियासत मेरा मौजू नहीं, सारी पार्टियों के लोग मेरे पास आते हैं, सब मेरे लिए काबिल एहतराम है। मैंने ना मौजू को सुना है ना वो सोचा है, आज भी मुझे पता नहीं कि काबीना में कितने लोग हैं। मुझे अब भी कुछ सूबों के वजीर आलों का पता नहीं है, अब भी गाड़ी बाइक चलाना मुझे नहीं आती। अभी मैंने नया साइकिल एक बंदे से लिया है, साइकिल वो खड़ा है, कभी कभी चलाता हूं, कुछ नहीं आता, ये नहीं आता नहीं है, सीखने की कोशिश नहीं की। मैंने उम्र साइंस पढ़ी है सारी, मैंने अपने एक मौजू पे मेहनत की है, उस मौजू पे आज तक मैं कमाल तक नहीं पहुंचा, अभी तालिब इल्म हूं। لیکن میں نے نظر بد کی زندگی میں کئی مثالیں دیکھی ہیں، کئی دلیلیں دیکھی ہیں، کئی واقعات سنے دیکھے ہیں، اور اس کے ڈسے لوگوں کو میں سسکتے، سلکتے، تڑپتے، چیختے، چلاتے دیکھا ہے میں کہ نظر بد نے لوگوں کو کتنا فنہ کیا، برباد کیا، اور کتنا لوگ اس کی وجہ سے متاثر ہوئے. ہاں ایک اور روایت سنیے، ایک اور روایت. اللہ اکبر. نبی پاک صلی اللہ تعالی علیہ وسلم حضرت حسن اور حسین کے لیے پناہ طلب کیا کرتے تھے، ان دونوں اپنے شہزادوں کے لیے، ان دونوں بچوں کے لیے، اور فرماتے تھے تمہارے بزرگ دادا یعنی ابراہیم علیہ السلام بھی ان کلمات کے ذریعے اپنے دونوں بیٹے اسماعیل اور اسحاق کے لیے جو میں مانگ رہا ہوں وہ بھی مانگتے تھے. میں کہ پھر سنیں، نبی پاک صلی اللہ تعالی علیہ وسلم حضرت حسن اور حسین کے لیے پناہ طلب کیا کرتے تھے اور فرماتے تھے تمہارے بزرگ دادا ابراہیم بھی ان کلمات کے ذریعے اللہ کی پناہ کس کے لیے مانگتے تھے؟ حضرت اسماعیل اور حضرت اسحاق علیہ السلام کے لیے مانگا کرتے تھے، اور یہ باقاعدہ دعا پڑھتے تھے، اعوذ بکلمات اللہ التام من کل شیطان حام ومن کل عین لام. عین لام، عین کہتے ہیں آنکھ کو، میں ہر اس الو کی آنکھ، الو کی آنکھ. میں ایک ملک میں گیا، وہاں کا ایک میوزیم دیکھا میں نے، بڑے بڑے موٹے موٹے الو تھے، اتنے بڑے. میں کہ یار وہ انہوں نے اس کو حنوت کیا ہوا تھا، سٹف کیا ہوا تھا، اور وہ انہوں نے ان کو سجایا ہوا تھا، بڑے موٹے موٹے بڑے بڑے الو تھے. عین اللام، اعوذ بکلمات اللہ التام من کل شیطان حام من کل عین لام. ایسی آنکھ جو الو کی طرح مجھے کھا جائے، ایسی آنکھ جو الو، الو ہمیشہ وہاں رہے گا جہاں ویرانہ ہوگا. میں صحرائے باول پور، وہاں انڈیا کے بارڈر میں ایک قلعے میں گیا، ویران قلعہ تھا، ویران. اور مجھے وہاں کے بندے نے بتایا یہاں اتنے لوگ رہتے تھے کہ روزانہ سوا من نمک لگتا تھا. سوا، اب خود سوچو، بندہ نمک چمچ سے تو نہیں کھاتا، نمک کی تو ایک چھوٹی سی چٹکی جو ہے وہ میرے خیال میں 100 بندوں کے لیے کافی ہوتی ہے. کہتے ہیں یہاں سوا من نمک لگتا تھا، اور آثار بتا رہے تھے، میں اس کی بات مجھے سچی نظر آ رہی تھی، سوا من نمک لگتا تھا. آج میں نے وہاں جب دیکھا، اندر کہنے لگے کہ آپ اندر نہ جائیں، اندر بلائیں ہیں، کوئی اندر چیزیں ہیں، لوگ نہیں جاتے، اندر نہ جائیں. میں اندر گیا، اس کے اندر گیا، آگے میں نے ایک جگہ دیکھا تو سامنے الو بیٹھا ہوا تھا، حالانکہ دن کو الو نظر نہیں آتا، الو تو رات کو نظر آتا ہے، الو بیٹھا ہوا تھا سامنے، ویران کر دیا. اور میرے حضور، میرے آقا نے فرمایا عین اللام، اور یہ دعا حضرت حسن اور حسین کے لیے پڑھی، اور فرمایا یہی دعا حضرت ابراہیم علیہ السلام اپنے بیٹے اسماعیل اور اسحاق کے لیے پڑھتے تھے. میرے ساتھ پڑھیں، اعوذ بکلمات اللہ التام من کل شیطان حام من کل عین اللام. اعوذ بکلمات اللہ التام من کل شیطان حام من کل عین اللام. بڑی طاقتور دعا ہے، بہت طاقتور دعا ہے. اگر تو ہم نے یہ زندگی نہ سیکھی اور یہ مبارک کلمات ہم نے اپنی زندگی میں شامل نہ کیے، اور جو بڑی بڑی محدثین اور ہستیوں نے احتیاطیں نہ بتائیں، تو زندگی میں پھر دکھ تکلیفیں، زندگی جو گزر جائے گی دکھ درد اولڑے گل پیگن ہک مک دینی بے ول پیگن دکھ درد انوکھے میرے گلے پڑ گئے ہیں ایک ختم نہیں ہوتے دوسرے آ جاتے ہیں دکھ درد اولڑے گل پیگن میرے گلے پڑ گئے ہیں ہک مک دینی بے ول پیگن ایک ختم نہیں ہوتے دوسرے پھر آ جاتے ہیں میرے غم کا قصہ طویل ہے کہا میری غم کی داستان بہت طویل ہے میں اپنے غم کو کیسے بھلا سکوں میرے غم کا قصہ طویل ہے میرے غم کا قصہ طویل ہے اگر تو ہم نے اپنی زندگی کے اس موضوع کو نہ سنبھالا نہ سمجھا تو پھر زندگی میں دکھ تکلیفیں مشکلات مسائل اور غم میں سے زندگی میں شامل ہوں گے اور اسی طرح شامل ہوں گے اور ایسے شامل ہوں گے کہ بس پھر دکھوں کی زندگی ہوگی اور دکھوں کی آندھی ہوگی پریشانیوں کی. میں نے کہا نا کہ نظر بد انسان کی یا جنات کی نظر بد یہ دلوں کو کھا جاتی نفرتوں پھیلاتی ہے اور محبتوں کو کھا جاتی ہے نفرتیں پھیلاتی ہیں اور محبتیں کھا جاتی ہیں نظر بد محبتیں کھا جاتی ہیں اور ایسی ایسی محبتیں کھا جاتی ہیں اور محبتیں اس طرح کہ انسان نفرت محبت نفرت میں بدل جاتی ہے عزت و احترام حقارت میں اس طرح کے نظام چلتے ہیں. اس طرح کا نظام چلتا ہے. ہم اس دعا کو بیٹھ کے ذرا دہراتے ہیں اعوذ بکلمات اللہ التامۃ من کل شیطان حامۃ من کل عین لامۃ. کیوں جی میں ٹھیک پڑھ رہا ہوں اعوذ بکلمہ. اب اس کو ہم جدا جدا کر کے پڑھتے ہیں. یہ اصل میں تین حصے ہیں دعا کے. اعوذ بکلمات اللہ التامہ ومن کل شیطان حامہ ومن کل عین لامہ. بہت طاقتور دعا ہے یہ. نظر بد کے لیے جادو کے وار کے لیے جنات کی نظر کے لیے انسان کی نظر کے لیے حاسد کے حسد کے لیے دشمن کے شر کے لیے تکلیف دینے والے کی تکلیف نقصان پہنچانے والے کے نقصان اس کے لیے بہت طاقتور دعا ہے. بہت طاقتور دعا اور اس دعا کے اندر بہت تاثیر ہے. اس دعا کے اندر بہت طاقت ہے. اعوذ بکلمات اللہ التامة ومن کل شیطان حامة ومن کل عین. یاد ہو گئی؟ میں مجھے یاد ہے شاید پانچویں یا چھٹی جماعت میں تھا. مجھے اس لیے یاد ہے کہ اس سکول میں میں پڑھائی چھٹی تک تھا. چھٹی جماعت میں تھا میں نے یہ دعا یاد کی تھی اعوذ بکلمات اللہ التامۃ من کل شیطان حامۃ من کل عین لامۃ. یہ چھوٹی چھوٹی دعائیں یہ چھوٹا چھوٹا نظام چھوٹا نہیں ہے. ساری دنیا سارا عالم ساری انسانیت یہ ہے بظاہر ہمارے سامنے چھوٹی چیز. ٹائر ہوتا ہے نا ٹائر گاڑی کا اس کے گاڑی کی جو ہوا بھرتے ہیں اس کے اوپر ایک ڈھکنا ہوتا ہے اسے کپ کہتے ہیں. چھوٹا سا ڈھکنا ہوتا ہے چھوٹا سا. اچھا اس کے اندر ایک چھوٹا سا ربڑ ہوتا ہے بالکل چھوٹا سا جو ہوا کو روکے رکھتا ہے اسے وال کہتے ہیں. ایسے چھوٹا سا تو ہوتا ہے چھوٹا سا کوئی قیمت نہیں. گاڑی کروڑوں کی پر اس کی کوئی قیمت نہیں. اس کی قیمت روپوں میں ہے آج بھی روپوں میں ہے آج بھی روپوں میں ہے پر وہ گاڑی کو چلاتا ہوا ہی ہے گاڑی کو چلاتا ہوا ہی ہے. وہ گاڑی کی ہوا کو سنبھال کے رکھتا ہے ٹائروں میں ہوا کو سنبھال کے رکھتا ہے چ... चलाता वही हवा को संभाल के रखता है, टायरों गाड़ी को चलाता वही। और अगर वो खराब हो गया तो हवा निकल जाती है, हवा ने। मुझे याद है मैं एक साहब के साथ साइकिल के पीछे बैठा था, पंप उसके साथ था, आगे जाते फिर हवा से पंप भरते, मैं साइकिल पकड़ता वो पंप भरते, कभी वो साइकिल पकड़ते पंप के पीछे पांव रख के ऐसे ऐसे पंप पे हवा भरते। मैंने कहा क्या है? कहने लगा बस जरा वॉल थोड़ा सा लीक है, हवा निकल जाती है, अब गुजारा सफर तो करने हैं, यहां कोई पंक्चर वाला बैठा नहीं जो हमारी हवाओं को सेहतमंद कर दे, ठीक कर दे, यानी उसकी मरम्मत कर दे। यूं मैंने को तीन चार दफा मैंने भरा होगा, तीन चार दफा उसने भरा, फिर मैं साइकिल के पीछे बैठ जाता था। वो मैं इसलिए नहीं चला सकता था, एक तो चलाना कम आता था, दूसरा उसकी ब्रेक नहीं होती थी, जूती आगे दे के ब्रेक लगानी पड़ती थी। हाँ जूती आगे दे के ना ऐसे ब्रेक, उसकी ब्रेक वगैरह नहीं थी, जूती आगे दे के ब्रेक लगानी पड़ती थी। कहते शैतान इल्हाम में हा की आवाज सीने से, ओ भाई ये मखारिज हैं, हम देसी फकीर लोग हैं, अल्लाह माफ करता है। बात तो असल तो इनकी थी कि दुआ ऐसे ही पढ़नी चाहिए, क्योंकि मेरे सामने ओलामा कारी हजरत बैठते हैं और मेरी इस्लाह के लिए बैठते हैं और मैं खुद बिठाए हुए हैं। वो कहते हैं शैतान अल्हाम्मा में हा, हवा हा की आवाज सीने से निकलते हैं, हलक से ना निकल रहे, आपकी आवाज हलक से निकल रही है। बिल्कुल ठीक, ऐसे ही होनी चाहिए, मैं भी आइंदा ऐसे करूं, मुझे भी तो इस्लाह की जरूरत है। और कहते हैं हमारी जो किताब है ना सुन्नत का नूर हर बला दूर, उसके सफ नंबर 116 पे ये किताब लिखी, ये दुआ लिखी हुई है, यही दुआ जो हम पढ़ रहे हैं, उस पे कलिमात अल्लाह तामत मिन कुल्ली शैतान हामत मिन कुल्ली आइन लाम। अब मैंने फिर हलक से निकाल लिया, वो पुरानी आदतें पड़ी हुई हैं। हालांकि मैंने कायदा पढ़ा है, ये मखारिज का कायदा मैंने पढ़ा है, पर वो तो भूल ही गया, मेरी खता है, मुझे भूलना नहीं चाहिए थी, इसमें मेरा कसूर है। क्या बात कर रहा था जिस बात के दौरान पर्ची आई? वो असल में जूती से ब्रेक लगानी पड़ती थी, उसकी जूती थी चमड़ी की, आगे यूं कर देता ब्रेक लग जाती थी। हमारे एक बाबा जी थे अलीपुर के, तो इसी तरह एक साइकिल पे जा रहे थे, तो ब्रेक सही ना लगी, बूढ़ी अम्मा को जाके लगी, तो बूढ़ी अम्मा कहने लगी आपड़े काम देख ते आपड़ी दाढ़ी देख, वहां की अम्मा दाढ़ी आई या ब्रेक आई? अपने काम देख अपनी दाढ़ी देख, उन्हें कहा अम्मा दाढ़ी थी या ब्रेक थी? और बाबा जी मुझे ले गए अपनी बीवी के पास, वो बूढ़ी बीवी भी बूढ़ी, उसके मुंह पे कपड़ा ऐसे, बाजू थे, मैंने बाजू पे नब देखी, कहने लगे दुआ कर ये मरे जल्दी और मैं दूसरी शादी करूं। बीवी तो बाद में मरी, बाबा जी पहले मर गए, अल्लाह का निजाम। वो बाद में मरी, बीवी पहले मर गए। मैंने उस दिन एक साहब मेरे पास आए, मैंने कहा बाबा जी की कोई कहानी सुनाए, नहीं मुझे कहने लगे वक्त है, मैंने कहा एक शक्ल में आप बाबा जी के साथ रहे उनके वाकयात सुनाएंगे तो फिर मैं वक्त दूंगा। कहने लगे वाकयात बड़े, आप बैठे तो सही, मुझे वक्त दें। फिर जो उन्होंने वाकयात सुनाए बाबा जी के, बाबा लुकमान साहब अलीपुरी के रहमतुल्लाह अलैह के, ओ हो वाके वो वाके वो वाके। मेरी दरखास्त है जिंदगी का सफर मैंने आपने तय करना है, हमें जो चीज मुतासर करेगी वो जिन्नात की नजरें बद है और इंसानों की नजरें बद है। इंसानों की नजरें बद नजर आती है ना, जिन नजर आते हैं ना उसकी नजरें बद नजर आती है। انسانوں کی نظر بد نظر آتی ہے، نہ جن نظر آتے ہیں نہ اسی نظر بد نظر آتی ہے. وہ نظر آئے تو بندہ کو کوئی احساس ہو کہ یہ میں فلاں جن جا رہا تھا، اس کے یوں سینگ تھے، یوں دانت بڑے تھے، یوں ہاتھ تھے، اس نے مجھے نظر لگائی، کیا تو نظر ہی نہیں آئے گی. جنات کی نظر بد تو نظر ہی نہیں آئے گی. اور بتاؤں، فرمایا جنات کی نظر بد بے اولادی کا ذریعہ بنتی ہے. محدثین، فقہا، بڑی بڑی ہستیوں نے اپنی کتابوں میں یہ بات لکھی، اور پھر میرے زندگی کے گزشتہ 40-41 سال کے تجربات میں یہ بات آئی. میں صرف عام سادہ الفاظ میں ایک لفظ کہوں گا، اس میں سے وہ جوہر چن لیتے ہیں جس جوہر کے ذریعے جو ہے وہ ایگز اور سپرم، نطفہ جسے کہتے ہیں، وہ ٹھہرتا ہے، وہ جوہر چیز اس میں سے وہ خالی کر دیتے ہیں، وہ چیز ہی ختم ہو جاتی. ایک میں نے علاج کیا، ایک بہت بڑے تاجر تھے، فوت ہو گئے، ان کا بیٹا، ان کے خاندان کا علاج کیا. آپ حیران ہوں گے، آپ کیس کو سنیں ذرا. ان کی اولاد نہیں ہوتی تھی، جب بھی حمل ہوتا تھا تو بیٹی خواب میں دیکھتی کوئی عزیز رشتہ دار آیا ہے، زندوں میں سے یا مردوں میں سے، اس کے ساتھ بیٹھ کے نا اس کو غم کی خبر سناتا ہے، کوئی دکھ کی خبر سناتا ہے، غم کی دکھ کی کوئی خبر سناتا ہے، پھر گلے مل کے روتے ہیں. صبح اٹھتا تو مس کیریج ہو جاتا، ابارشن ہو جاتا، گلے مل کے روتے تھے بس خواب میں. عزیز قریب رشتہ دار کی نظر کی شکل میں وہ بندہ آتا تھا، اس کو کوئی آ کے غم کی کہانی، غم کا قصہ، غم کی داستان، کوئی غم کی زندگی سناتا تھا، کوئی غم کی حالت سناتا تھا، اور وہ گلے مل کے پھر اس سے گلے ملتے تھے، اور جب صبح اٹھتے تھے ہر چیز ختم ہو جاتی. بقول اس کے کہ 16 سے زیادہ میرے ابارشن ہو چکے ہیں، 16 سے زیادہ، اور یہی زندگی ہے، 16 سے زیادہ. اللہ کے کلام سے علاج ہوا. میں نے کہا ان سے کہہ دیا، میں نے کہا زخم ہیں بڑے بڑے، اب آپ کہو کہ ایک پل میں بھرے، جلدی آپ نے نہیں کرنی، رابطے کی کوشش کرنی ہے، پکڑائی میں نہیں دوں گا، کیا کروں، بندہ اکیلا ہوں، ضرورت مند لاکھوں سے زیادہ ہیں جو میرے پیچھے ہیں، میں گلی میں سفر نہیں کر سکتا. اچھا خاصا بندہ، مجھے شرمندگی ہوتی ہے بعض اوقات، وہ بندہ کہتا ہے 2 منٹ کھڑے ہو میری بات سن لیں، بچے کے سر پہ ہاتھ پھیر دیں، مجھ سے مسافہ کر لیں، میں اتنی دور سے آیا ہوں یہ کر لیں، میں کھڑا نہیں ہو سکتا، بھاگ ادھر جا، بھاگ ادھر جا، اس ذمہ داری، وہ ذمہ داری. ایک اور حدیث سناتا ہوں، لیکن میں چاہتا ہوں یہ دعا پھر پڑھیں، کیا خیال ہے؟ جو دعا میرے حضور حضرت حسن اور حضرت حسین کے لیے پڑھتے تھے، اور میرے حضور نے باقاعدہ حوالہ دیا کہ یہ دعا ابراہیم، حضرت ابراہیم، حضرت اسماعیل اور حضرت اسحاق کے لیے پڑھتے تھے، سوچو وہ دعا کتنی طاقتور ہوگی، اور اس دعا کے اندر تاثیر کیا ہوگی، اور اس کی دعا کے اندر کیفیت کیا ہوگی، بتاؤ تو صحیح. یعنی وہ دعا میرے حضور کو، میرے حضور کو، میرے حضور کو، اس وقت ہے 1347 ہجری جا رہی ہے، 1447 ٹھیک، 1447 سال تو میرے حضور کی ہجرت کو ہو گئے ہجرت سے، اور حضور نے زندگی جو گزاری ہجرت میں وہ تھی 53 سال، 53 سال کی زندگی میں حضور نے ہجرت کی تھی، 10 سال مدینہ میں گزارے تقریباً، یعنی 1500 سال کی آزمودہ یہ اور ہزاروں سال ابراہیم علیہ السلام، ہزاروں سال میں وہاں گیا ہوں حضرت ابراہیم علیہ السلام کی خدمت میں، ہزاروں سال تو وہ ہو گئے، تو ہزاروں سال میں کتنے ہزاروں یا لاکھوں یا کروڑوں لوگوں نے اس دعا کو آزمایا ہوگا. اور آج ایک میں تجربے کی بات بتاؤں، یہ بڑوں کی بات ہے، میری بات نہیں ہے، پر میں جو چیز جتنی زبانوں سے نکلتی آئے گی، غور سے سنیے گا، یہ بڑی کام کی بات ہے، جو چیز جتنی زبانوں سے نکلتی آئے گی، نکلتی جائے گی، نکلتی آئے گی، نکلتی جائے گی، تواتر کے ساتھ، مسلسل مسلسل مسلسل، ہر زبان کی تاثیر اس میں شامل ہوتی جائے گی. ہمارے ہاں میرا خاندانی پس منظر، ہم ذمہ دار بھی ہیں اور تاجر بھی ہیں، اور میرا خاندان 1762 میں بخارا سے آیا، درویش تھے. تو ذمہ دار کے لیے، اگر ذمہ دار نے اپنی فصل باغ چیزیں بڑھانی ہیں، تو اس کے لیے زمینی پانی نہیں چاہیے، اسے نہری پانی چاہیے. وہ کہتے ہیں نہری پانی جو ہے یہ میری زندگی کے لیے سونا ہے، میری فصل، میرے باغ اور میری پھلوں کے لیے سونا. وجہ بتاؤں، نہری پانی میں چشموں کا پانی ہوتا ہے. آپ نہریں کہاں سے بنتی ہیں؟ پہاڑوں سے. تھوڑا سا چشمہ وہ گرا، وہ گرا، وہ گرا، بڑے بڑے دریا بن جاتے ہیں. ہے نہری پانی، پھر نہری پانی میں بارش کا پانی شامل ہوتا ہے، وہ بھی اوپر سے رحمت ہے. یہ جو چھوٹے چھوٹے چشمے ہیں نا، جتنے نکلتے جائیں گے، جتنے، ہر چشمے کی اپنی تاثیر ہے. کسی چشمے میں سونے کے ذرات، کسی میں تانبے کے ذرات، کسی میں پارا، اور کسی میں جست زنک، کسی میں کیا، ہر چشمے میں طاقت ہوتی ہے. ہر چشمہ ملتا ملتا نہری پانی بنتا ہے، اور وہ نہری پانی زمین کی زندگی کے لیے، زمین کی فصل کے لیے زندگی ہے. اسی طرح میرے حضور کی تاثیر کافی ہے ہمارے لیے، ہمارے لیے کافی ہے. جبریل لائے، اللہ نے فرمایا، اور میرے حضور نے اپنی زبان مبارک سے اس دعا کو ادا فرمایا اور امت کو لیے دیا. ہمارے لیے یہی کافی ہے، یہی کافی ہے. لیکن وہ دعا اہل بیت کی زبانوں سے، اہل رسول کی زبانوں سے، اصحاب رسول کی زبانوں سے، اور پھر تبع تابعین، تابعین، اولیاء، محدثین، فقہا، مجتہدین، صالحین، بڑے بڑے بزرگ، ان کی زبانوں سے نکلتی 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 نکلتی. آج صدیوں اور صدیوں سے پیچھے ابراہیم علیہ السلام کو دیکھیں تو ہزاروں سالوں کے بعد تسبیح خانے کا مجمع اس دعا کو جب پڑھے گا تو پہلے ذرا غور سے ڈوب کے یہ بات دیکھیں کہ تسبیح خانے کا مجمع جب اس دعا کو پڑھے گا تو کیا اس دعا کے پیچھے جو تاثیریں ان ہستیوں کی ہیں ان سب کو پائے گا یا نہیں پائے گا. میں نے پوچھا یہ جوس کس چیز کا ہے؟ کہہ رہے مشکل ہے. میں نے پہلی دفعہ سنا، پرانی بات ہے. اس نے کہا یہ سارے پھلوں کو گرائنڈ کر کے اس کا جوس بنایا ہے، اس کو عربی میں مشکل کہتے ہیں، اردو میں پتہ نہیں، انگلش میں کیا کہیں گے پتہ نہیں. پتہ نہیں کیا لفظ ہے، چلو جو بھی ہے. یہ جو ساری تاثیرات، جتنی بھی تاثیریں مل رہی، جمع ہو رہی ہو رہی ہو رہی، وہ سب لذتیں، وہ سب سکون، کسی کی زبان پہ نور، کسی پہ رحمت، کسی میں برکت، کسی میں عطا، کسی میں شفا، کسی میں خیر، کسی میں عافیت، کسی میں کیا، کسی میں کیا، اور کتنی زبانیں ہیں میرے حضور کی، میری حضور کی زبان میں تو سب کچھ، دنیا آخرت کا نور، برکت، رحمت، میری حضور کی زبان اطہر میں تو کائنات ہے، سب کچھ ہے. یہ ساری چیزیں ملتے ملتے اس دعا کے اندر، آج تسبیح خانے کا مجمع اور پوری دنیا میں آن لائن جو اس وقت پوری دنیا میں ساتھ بیٹھے ہیں، وہ مجمع جب یہ دعا پڑھے گا تو یوں ایک پل میں ان کی نظر ایسے ٹوٹے گی، ایسے ٹوٹے گی. اور پھر صرف نظر ٹوٹے گی نہیں، جو اگر نظر لگانے والا انسان یا جن ہے، اس کے گرد گرد ارد گرد ایک حصار آ جائے گا، ایک قلعہ آ جائے گا، ایک کڑا آ جائے گا، ایک حفاظت کی دیوار، ڈیفنس وال آ جائے گی، جو بھی چیز اس سے ٹکرائے گی واپس پلٹ کے جائے گی. اس میں ایک واقعہ سناتا ہوں اور پھر ہم یہ دعا پڑھیں. کیا خیال ہے؟ پڑھیں پڑھیں. یہ واقعہ سناتا ہوں. واقعہ یہ ہے کہ ہمارے ایک صاحب تھے, مجھے ملنے والے تھے. وہ کہنے لگے میں نے یہ دعا بہت کثرت سے پڑھی, مجھے کسی نے بتایا تھا کہ فلاں بندہ ہے وہ دم کرتا ہے تو ٹھیک ہو جاتا ہے. کہا بہت عرصہ میں پیچھے رہا, پتا چلا یہی دعا ہے. اس نے اس دعا کے کئی کئی سوا سوا لاکھ کیے ہیں, کئی کئی سوا سوا لاکھ کیے ہیں, کئی کئی سوا لاکھ. کھلا پڑھتا تھا پڑھتا تھا. کہنے لگا اس نے تو اس کو ترک جلالی, ترک جمالی, ترک لذات, ترک حیوانات, ترک شہوات, ترک یعنی پورے چلے کی شرائط کے ساتھ تنہائی میں بیٹھ کے اور پھیکا کھانا اور پھیکی روٹی اور دو سفید چادریں اور 40 دن کے اندر تنہائی میں بیٹھ کے اس نے اس دعا کو پڑھا تھا. اس نے تو پوری شرائط کے ساتھ پڑھ, پوری شرائط کے ساتھ پڑھا. کہا اس نے مجھے دیا, میں نے بھی اس کو پڑھا پڑھا اور پڑھا. کہا کہ ایک وقت ایسا آیا اللہ نے میرے سامنے کالی چیزوں کے پردے ہٹا دیے. لا تدرک, لا تدرک وہو یدرک وہو اللطیف الخبیر. اللہ نے پردے ہٹا دیے. جیسے حضرت داتا صاحب رحمت اللہ علیہ کی کتاب ہے کشف المحجوب, وہ لوگوں مجھ سے اللہ نے پردے ہٹا دیے ہیں. کشف, کشف کہتے ہیں کسی چیز کا کھلنا, محجوب پردوں کا کھل جانا, ہٹ جانا. اللہ نے ان سے پردے ہٹا دیے. اللہ کے مجھ سے پردے ہٹ گئے. پردے کیا ہو گئے؟ ہٹ گئے. اللہ کا نظام دیکھے. کہا میں نے دیکھا کہ ایک کالا جن, کالی دنیا کا کوئی کالی بدروح تھی, کوئی چیز جا رہی تھی. اس نے جاتے جاتے نا ایک بندے کو دیکھا. اس نے اچھا لباس پہنا تھا, خوش شکل تھا, مرد تھا اور اچھی چیزیں اس کے پاس تھیں. تو کہا اس نے نا اس پہ ایسے تھوک دیا کہ تیرے پاس اچھی چیز کیوں ہے؟ حسد, اسے حسد کہتے ہیں. اور جنات کا حسد, قل اعوذ برب الفلق من شر ما خلق ومن شر غاسق اذا وقب ومن شر النفاثات فی العقد ومن شر حاسد اذا حسد. ایسا حاسد جو حسد کرنے والا. قل اعوذ برب الناس ملک الناس الہ الناس من شر الوسواس الخناس. خناس کہتے ہیں پلٹ پلٹ کے حملہ کرنے والا. خناس الذی یوسوس فی صدور الناس من الجنۃ والناس. پلٹ پلٹ کے حملہ کرنے والا وہ جنوں سے بھی ہوگا اور انسانوں سے بھی ہوگا. جنات سے بھی ہوگا اور انسانوں سے بھی ہوگا. پلٹ پلٹ کے حملہ کرنے والا, پلٹ پلٹ کے حملہ کرنے والا, جنات سے بھی ہوگا اور انسانوں سے بھی ہوگا. تو کہنے لگے میں نے دیکھا ایک کالی چیز اسے تھوک دیا. اچھا اس کی تھوک ایک دھواں تھا, یہ تھوک نہیں تھی جس تھوک کا وجود ہوتا ہے. ہماری تھوک کا نا لعاب وجود ہے, اس کا وجود نہیں تھا, دھواں تھا. تو کہا کہ وہ دھواں کا تھوک جو پڑی نا اس پہ, اس بندے کو ہلکی سی ایسے کھانسی آئی. اور یہ بندہ اپنی نظر بد لگا کے چلا گیا, اپنا شر پھینک کے چلا گیا, اپنی منہ سے آنکھوں سے جو مصیبت تھی اس پہ پھینکی. کہا کہ میں نے اس بندے کو دیکھا, میں نہیں جانتا تھا. میں نے پیچھا کیا, میں نے کہا دیکھو اس کا حالت ہوتا کیا ہے. کہ تھوڑی دیر میں اس کو کھانسی زیادہ ہو گئی, وہ ذرا بیٹھ گیا ایک جگہ اور بیٹھنے کے بعد نہ سینے کو پکڑ لیا. لوگوں نے کہا کیا ہوا؟ کہا میرے دل کو کچھ ہو رہا ہے. انہیں کہا ہارٹ اٹیک ہو گیا, دل کا حملہ ہوا ہے اس کو. ایک بندے نے کہا کہ فوراً کال کرو, بلاؤ. اور کال کر کے بلایا, اس کو لے گئے. میں نے پوچھا کون ہے کیا ہے تاکہ اس کا پتہ بعد میں پوچھوں. کہنے لگا 2 ہفتے ہسپتال میں رہا. اب انہوں نے کہا کہ معالج کہتے ہیں چارپائی سے نیچے پاؤں نہیں لٹکانا اور بہت سخت دل سے اس کا انجائنا, دل کا حملہ ہوا ہے, بہت سخت حملہ ہوا ہے. और सख्त हमला, और ऐसा हमला हुआ है कि बस पता नहीं बच कैसे गया। कहा मैंने कहा इस पे आजमाता हूं मैं, पता करते करते ना, पता करते करते उसके यहां गया, वो अस्पताल में गया, अस्पताल में। जब अस्पताल में मैं गया तो कहा मैंने उसको दूर से दम किया, दूर से दम किया। कहा दूर से जब दम किया तो दम करते ही ना अचानक वो काला बंदा सामने आया, ऐसे महसूस हुआ कि मेरा दम उसको पकड़ के गिरफ्तार करके लाया उसी वक्त। कहां जाएगा, इधर आ, तो जाएगा कहां, पकड़, उसको पकड़ के गिरफ्तार करके मेरा दम लाया और कहा कि मैंने यही दम पढ़ा था, यही दुआ पढ़ी थी जो आज हम बैठ के पढ़ रहे हैं, पढ़ेंगे, यही दुआ मुसलसल पढ़ रहा था, उस पर दम कर रहा था, पढ़ रहा था, दम कर रहा था, पढ़ रहा था, दम कर रहा था। और कहने लगे ये दुआ पढ़ी तो ये दुआ उसको पकड़ के बांध के घसीट के ले आई मेरे सामने, कहा कि मैंने दम किया उस पे, वो जो उसके अंदर की वो काली थूक थी, वो काली चीज थी जो उसने फेंकी थी, वो एक आग का शोला बन के निकली अंदर से और उसके पास गई और उसकी चीखें थी, और उसकी चीखें थी और उसको लग गई आग और वो गया जल और उसकी बनी राख। और ये बंदा जो है ना थोड़ी देर के बाद कहने लगा, कहा मैंने देखा ऐसे दिल में फरत सी हुई है बहुत, मुझे कुछ पानी का घूंट दे दे। कहने लगे साथ जूस पड़ा था उन्होंने दिया, उठा के बिठा दे। कह रहे उठ के बैठ गया, वो सारा पी गया, कह रहा और भी दे दे, ऐसे महसूस हुआ दिल में फरत सी हुई है। हाँ 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 हाँ, एक बिजली से पहले कूंदी फिर उसके आगे खबर नहीं है, मगर जो पहलू को देखता हूं तो दिल नहीं है जिगर नहीं। बस क्योंकि वो ठीक हो गया, चंद दिनों के अंदर ठीक ठाक हो गया। क्यों, उसके अंदर की वो बला जो उस हासिद ने, हालांकि इसने उसको कोई तकलीफ नहीं दी, हासिद ने उसको दी थी, वो हासिद की चीज निकल के वापस उसी पे पलट गई, उसी पे पलट गई। इसलिए मैं कहा करता हूं जिसको रब ने कोई ओहदा दिया है, इज्जत दी है, वकार दी है, शान और शौकत दी है, कोई ऐसी चीज दी है तो उसका इजाला करे। एक बात बताऊं, जितने भी बादशाह, मुगल बादशाह गुजरे हैं, सिखों के बादशाह महाराजा हरि सिंह जिसके नाम पे एबटाबाद के पास साथ हरिपुर है, बड़े बड़े बादशाह तीन बंदे हर वक्त अपने साथ रखते थे और उनका बहुत ख्याल रखते थे, एक शाही मुआलिज, एक शाही मस्खरा हंसाता था, हंसाता था, दिमाग को रिलैक्स करता था, क्योंकि ममलिकत की जिम्मेदारियां, हुकूमत की जिम्मेदारियां, रियासत की जिम्मेदारियां, और एक शाही आमिल, आमिल जो हर वक्त शाही आमिल उसके सारे निजाम को देखता रहता था, कि उसकी काट करता रहता था, उसका तोड़ करता रहता था, शाही आमिल, शाही आमिल, शाही मौलिज, शाही मौलिज, शाही मौलिज, शाही मस्खरा, कोई कॉमेडियन, कोई चीज ऐसा हंसाने वाला बंदा, हंसाने वाला, हंसाने वाला आदमी। मेरे पास एक मरीज आया और वो मरीज भी थे, दुर्वेश भी थे। मैंने कहा भाई इनको हंसाओ, इनको तो खा गए गम, पीर साहब भी थे, लोग हाथ बंद के बैठे हों ऐसे करके और पीर साहब इशारों से ऐसे देख रहे हों और हजरत के सामने कोई हंसे तो खुद बेअदबी। मैंने कहा इनको हंसा दो, मैंने कहा मेरे पास कोई हंसाने वाले होते तो अभी बुला लेता, आपके पास हो तो मुझे जरूर बताना, आपका मेरे ऊपर एहसान होगा, आपने मुझे सुरीत तो खिला दी, चलो ये तो हंसा दो। भाई खिलानी नहीं है, माजरत चाहता हूं, वो मेरे मेहमान आया था जिसे मैंने कहा था कि वो पठान एक सोहबत बनाते हैं, कोई मेरे पास बना के ना लाए कभी भी, ये चीज हमेशा ताजा बनती है, उसी वक्त खाई जाती है। ये हंसाने वाला अगर आपके पास है तो जरूर दीजिएगा, आपकी मेहरबानी होगी। लाहौर, वो तो लाहौर वैसे हंसने हंसाने वाला है, लाहौर में हंसने हंसाने वाला है। आपको जी बात बताऊं, मैं मौजू कहीं और चला जाऊंगा, मुझे एक बंदा था वो मेडिकल के आदाद और शुमार जो होते हैं ना, उसने कहा लाहौर में स्ट्रेस कम है, और मैंने कहा ज्यादा, कहा कराची में स्ट्रेस कम है, जहनी दबाओ तनाव। पप्पा जी की हालत, हमारे यहां जो सबसे सूखा बंदा होता है उसको कहते हैं पलवान जी, वो बंदे की तो जान नहीं, आंधी आए तो इसको टांग से पकड़ते हैं, इसको आंधी ना उड़ा के लेकर, पवान जी कमाल है भाई है? मैंने कहा मेरे पास कोई अगर होता मैं किसी को फोन करता, वो बंदा ले आता कोई हंसाने वाला बंदा। बाज बंदे होते हैं आवाजें निकालते हैं, हंसाते हैं, अल्लाह ने उनमें खूबियां रखी हैं। मुझे मदीना मुनव्वरा में मस्जिद नबी से निकल रहे थे तो एक बंदे ने पहचाना, आप वो अकरी वाले हैं? मैं जी मैं आपको बहुत सुनता हूं। मेरे बेटे कहने लगे ये तो बहुत जबरदस्त आदमी है और ये तो आवाजें हर बंदे की आवाज क्यों ना। अच्छा, मुझसे कहने लगे कि आप मेरा खाना कबूल करें। मैं क्या कबूल, मैं ज्यादा खाने नहीं, बंदा खाना खाए या हरम की हाजिरियां दे। एक बार एक बंदा कहने लगा मेरा खाना है, मैं कहा देख इतने लाख रुपए लगे एक नमाज हरम की, इतने लाख में हजार में पड़ती है मुझे, मैं हूं बाप दादे से ताजर जिम्मेदार भी हूं, मैं ये पड़ती है लिहाजा। ईशा के बाद खाना था तो मैं उनके हाथ गया, मैंने कहा मेरे बेटे कहते हैं कि आप मुख्तलिफ आवाजें हैं, कैसे जानते हैं? उन्हें कहा मैं आपको नेट पे देखा है। अच्छा, कहने लगे खाना खा ले। फिर खाना खाया, खाना खाने के बाद जो उसने आवाजें निकाली वो बंदे को अंदर फन था। तमाम आइम्मा हरम के जितने भी थे उनकी आवाज के मुताबिक उसने आवाज पढ़ो, ये वो कैसे कुरान पढ़ता है, वो ऐसे अजान देता, अल्लाह ने उसको कमाल दिया, बहुत कमाल। दूसरी आवाजें भी, तो मैंने कहा मेरे पास मेहमान है अगर कोई हो जाता तो आप ये मेरे नोटिस में, अब आपके जिम्मे है, लाहौर में बेशुमार लोग हैं कि आपने मेरे नोटिस में देना है, कोई भी जगह ना मिले ना मुझ तक इतला पहुंचाने की, ये मेरे बॉक्स खड़े हैं तस्बीखाने के बाहर, डाक का बॉक्स खड़ा है जिस पे लिखा है इसमें नकदी ना डालें, क्लीनिक के बाहर डाक का बॉक्स है, क्योंकि हमारे जो नंबर हैं वो बहुत बिजी होते हैं, मसरूफ होते हैं, तो उसमें तो शायद मुझ तक इतला ना पहुंच सके, ये डाक के बॉक्स हैं, ये आप इसमें डाल देंगे तो हमारी ये डाक चेक होती है बकायदा। तो मेरा ख्याल है हम ये सदियों और हजारों साल पुरानी जो दुआ है वो बैठ के पढ़े। आज हमने सूरत इखलास भी पढ़नी है, अभी उसको वक्त है पढ़ने को, वो तो, और वो भी मैंने आपको याद है अभी बताई थी बात, अब आप खुद सोचें, जरा गौर से सुने। फरमाते हैं कि अगर किसी को मैंने किस बुजुर्ग का हवाला दिया था, किस जगह के बुजुर्ग का, मिस्र के, मैंने कहा मैं उनके मजार पे गया, मिस्र के बुजुर्ग, और वो बुजुर्ग कौन है, इमाम शाफी रहमतुल्लाह, मैं उनके मजार पे गया, इमाम शाफी रहमत, इमाम मालिक, इमाम अबू हनीफा, मैं बगदाद में उनके पास गया, इमाम अहमद बिन हम्बल, मैं बगदाद में उनके पास गया, इमाम शाफी रहते थे, मैं मिस्र में उनके पास गया, उनके पास गया। फरमाते हैं जिस पे देखो उस पे नजरे बद है उसको एक बार सूरत इखलास का हदिया करो और सोचो आज आप 40,000 दफा बैठ के सूरत इखलास पढ़ेंगे, और ये 40,000 नहीं है, हम लाखों पढ़ते हैं, पूरी दुनिया हमारे साथ, मर्दों का ख्वातीन का मजमा, एक दफा पढ़ने से नजरे बद टूट जाती है, اور نظر بد نہیں، نظر بد کے ساتھ جو مصیبتیں ہوتی ہیں، جو پریشانیاں ہوتی ہیں، جو آفتیں ہوتی ہیں، جو ناکامیاں ہوتی ہیں، جو روگ اور گھریلو الجھنیں ہوتی ہیں، وہ ختم ہو جاتی ہیں. اس لیے دنیا ان 11 جمعراتوں کا انتظار کرتی ہے، اور یہ جو آئندہ جمعرات ہے وہ تلک عشرۃ الکاملہ، وہ 10ویں جمعرات ہے. دنیا اس لیے انتظار کرتی ہے ہر سال. اور لڈو آپ کے سامنے ہیں، اوپر مشینیں لڈو بنا رہی ہیں، ہم خود بناتے ہیں خالص، اور آنے والے ہر بندے کو گفٹ ہدیہ ملتا ہے ہر جمعرات. آج بھی آپ کے پاس ہدیہ پڑا ہے. میرا ہدیہ دکھاؤ بھائی کہاں ہے، یہ دیکھیں، یہ لڈو کا ہدیہ ہے. کتنے لڈو ہیں؟ 6 لڈو ہیں، پورے خالص بنے ہوئے، اوپر خود بناتے ہیں. یہ ایک بار سورت اخلاص ہے. آج اگر بیٹھ کے ہم لاکھوں پڑھیں گے، اس لیے تو دنیا کہتی ہے جو اس جمعرات میں حاضری دیتا ہے اس کی مصیبتیں پریشانیاں دور ہوتی ہیں، اس کے جادو بندشیں ختم ہوتی ہیں، اس کی ناکامیاں بیماریاں ختم ہوتی ہیں. دنیا سچی ہے کہ تسبیح خانے جاؤ، وہاں کی محفل میں حاضری دو، یا اگر پوری دنیا میں مجبوری ہے تو آن لائن، کہ دنیا کے مسائل، زندگی کی ناکامیاں پریشانیاں سب دور ہوتی ہیں. ایسے نہیں ہے، وہ میری وجہ سے نہیں ہے، اور میری وجہ سے نہیں ہے، یہ سورت اخلاص کی وجہ سے ہے، اس وحی کی برکات کی وجہ سے ہے. تو آج ہم دو چیزیں پڑھیں گے، ایک یہ دعا ہے، یہ حدیث ہے، اور جو سورت اخلاص ہے وہ قرآن ہے. دونوں چیزوں کی برکتیں اور دونوں چیزوں کی تاثیر اور دونوں نعمتوں کے کمالات آج ہم حاصل کریں گے، آج ہم حاصل کریں گے. تو پہلے یہ دعا پڑھتے ہیں، پہلے یہ دعا پڑھتے ہیں، اور اس دعا کو بہت توجہ سے پڑھتے ہیں، ڈوب کے پڑھتے ہیں. اچھا، پہلے اپنی مصیبتیں، پریشانیاں، الجھنیں، مشکلیں، جادو، جنات، حسد، نظر بد، نظر بد کی وجہ سے، وہ جنات کی نظر بد ہے، وہ انسانوں کی نظر بد ہے، وہ شیاطین کی نظر بد ہے، وہ کالی چیزوں کی نظر بد ہے، جتنی بھی بلائیں آفتیں نظر بد ہیں، حاسدوں کا حسد ہے، دشمن کا شر ہے، دشمن کا فساد ہے، کوئی بھی کینہ بغض نفرت ہے، اولاد پہ ہے، میری ذات پہ ہے، میری شوہر بیوی پہ ہے، یا ان کے بچوں پہ ہے، یا میری کسی زندگی میں ہے، جہاں بھی ہے، اس کی پہلے کر لیتے ہیں نیت. اور یہی نیت ہم سورت اخلاص میں بھی کریں گے، ٹھیک ہے نا؟ کر لیتے ہیں نیت، اور پھر نیت کے بعد اس دعا کو ہم چند لمحوں کے لیے تکرار کے ساتھ پڑھتے ہیں. اعوذ بکلمات اللہ التامات من کل شیطان حامت من کل عین لامہ، اعوذ بکلمات اللہ التامات من کل شیطان حامت ومن کل عین لامہ، اعوذ بکلمات اللہ التامات من کل شیطان حامت ومن کل عین لامہ. اب آپ
اعوذ بکلمات اللہ التامات ومن كل شيطان الهام ومن كل عين لام، اعوذ بكلمات الله التام ومن كل شيطان الهام ومن كل عين لام، اعوذ بكلمات الله التام ومن كل شيطان الهام ومن كل عين لام، اعوذ بكلمات الله التام ومن كل شيطان الهام ومن كل عين لامة،
اعوذ بكلمات الله التامة ومن كل شيطان الحام ومن كل عين لامة. طاقت بھر دعا ہے، تین بار صبح شام پڑھ لیا کریں، حدیث میں آتا ہے، سرکار کا فرمان ہے، زیادہ پڑھ لیا کریں، اور اگر محسوس کریں تو پڑھ لیا کریں. اعوذ بکلمات اللہ التامہ ومن کل شیطان الحامہ ومن کل عین لامہ، پڑھیں اعوذ بکلمات اللہ التامہ ومن کل شیطان الحامہ ومن کل عین لامہ، اعوذ بکلمات اللہ التامہ ومن کل شیطان الحامہ ومن کل عین لامہ، اعوذ بکلمات اللہ التامہ ومن کل شیطان الحامہ ومن کل عین لامہ، اعوذ بکلمات اللہ التام ومن کل شیطان الحام ومن کل عین لام. کمال ہے، یاد رکھیے گا، مسنون دعاؤں کی طاقت قیامت تک موجود رہے گی، اس کی تاثیر موجود رہے گی، اس کا کمال موجود رہے گا، اس کی برکتیں موجود رہیں گی قیامت تک، قیامت تک، قیامت تک. مسنون دعاؤں کی طاقت اور مسنون دعاؤں کی برکات اور مسنون دعاؤں کے ثمرات اور مسنون دعاؤں کی طاقتیں تاثیریں قیامت تک موجود رہیں گے. یہ سچی حقیقت ہے اور یہ سچے حقائق ہیں، موجود رہیں گے، ان کی طاقت اور تاثیر قیامت تک موجود رہے گی. یقین ہو، بے یقینی نہ ہو. بے یقینی طاقتور سے طاقتور عمل کی طاقت کو ختم کر دیتی ہے، کھو دیتی ہے. بے یقینی بڑی بڑی چیزوں کو ختم کر دیتی ہے، کھو دیتی ہے. بے یقین تھا ابو جہل، اس نے 50 سال سے زیادہ وقت حضور کو کتنی دفعہ دیکھا ہوگا؟ سوچیں تو صحیح، میرے حضور کو کتنی دفعہ دیکھا ہوگا؟ ایک ہی محلے میں، ایک ہی گلی میں، ایک ہی گھر میں، ایک ہی جگہ کٹھے رہتے تھے، آمنے سامنے، کتنی دفعہ دیکھا ہوگا؟ ہر بار بے یقینی کی نظر سے دیکھا. اور ابو جہل نے ہر بار بے یقینی کی، اور بلال نے ہر بار یقین کی نظر سے دیکھا. بس نظر کا فرق ہے. بلال رضی اللہ تعالیٰ عنہ نے، بلال نے ہر بار کس نظر سے دیکھا، اور ابو جہل نے بے یقینی کی نظر سے دیکھا. بس ہر بار شک کی نظر سے دیکھا، ہر بار بے یقینی کی نظر سے دیکھا. اس کو بے یقینی کھا گئی، اور حضرت بلال کو یقین. میں ابو جہل کے ساتھ حضرت ابو جہل نہیں کہہ رہا، میں بلال کے ساتھ بلال کہتا ہوں، یا حضرت بلال کہتا ہوں، یا حضرت بلال رضی اللہ تعالی عنہ کہتا ہوں. صرف یقین ایسی طاقت ہے، اور یہ نظر ایسی طاقت ہے جو مجھے مجبور کر رہی ہے کہ حضرت بلال کہے. میں اس کنویں پہ گیا، بدر کے اس کنویں پہ گیا جہاں ابو جہل کی لاشیں اٹھا کے کنویں میں ڈال دی تھی، اس جگہ گیا، مجھے وحشت ہوئی، اور میں حضرت بلال کے مزار پہ گیا. کہاں؟ کس ملک میں؟ کس ملک میں؟ اللہ اکبر. میرے قدم نہیں ہٹتے تھے، جی چاہتا تھا یہیں کھڑا رہا. نظر تھی، بے یقینی کی نظر تھی، اس میں یقین تھا. اور لوگوں نے بے یقین کرنے کے لیے 70 کہانیاں داستانیں سنائی، پر ان کا یقین ختم نہیں ہوا. یقین سے چلیں گے تو سفر طے ہوگا، ورنہ اندر کے وسوسے بھی اکیلے کافی ہیں بے یقین کو ختم کرنے کے لیے. یوسوسو فی صدور الناس، لوگوں خیال کرنا، اگر روحانیت کا سفر طے کرنا ہے تو جو دل کے اندر کے وسوسے ہیں ان کو ذرا سنبھال کے رکھنا، ان پہ پہرے بٹھانا، اور وہ پہرے یقین کے بٹھانا، ان پہ پہرے بٹھانا، یقین کے پہرے بٹھانا. اگر یقین کے پہرے نہ بٹھائے تو یہ سفر طے نہیں ہو سکے گا، کھا جائے گا. اور ایک وہ ہے جس بندے خدا نے دیکھا نہیں، حضرت خواجہ اویس کرنی نے، اس کی نظروں نے نہیں دیکھا پر یقین تھا، اور غیب سے وہ بندہ تڑپتا رہا، اس نے حضور کو دیکھا نہیں پر اس بندے کے اندر یقین تھا. آج بھی عمر حضرت علی کرم اللہ وجہ دونوں زیارت کرنے گئے، دعا کرانے گئے حضرت اویس کرنی سے. دونوں حضرات عرفات کے میدان میں حج کے دنوں میں اونٹ چرا رہے تھے، تو پوچھا کہ ایسے ایسے بندہ ہے، انہوں نے کہا وہ تو ہمارا غلام ہے. عرفات کے میدان میں نماز باندھے ہوئے، نماز ختم کی تو فرمایا فلاں فلاں نشانیاں ساری پوری ہوئیں، اور فرمایا دعا کریں، تو بے ساختہ منہ سے نکل گیا امیر المومنین عمر کے بارے میں. کہنا اچھا آپ امیر المومنین ہیں، ہاں حضور نے فرمایا تھا ایسے ایسے بندہ کا ایسے ایسے نشانی ہوگی، اسی طرح جا کے اس سے دعا کرانا. बड़ी हस्तियां, बड़ी हस्तियां, पर उसके अंदर यकीन था। बेयकीनी खा जाती है। बेयकीनी, कितनी बार हजूर का जलवा देखा होगा, दीदार किया होगा, पर उसको बेयकीनी खा गई। अबू जहल बन गया, गाली बन गया, गाली बन गया, गाली बन गया, उसको बेयकीनी खा गई। तो सफर जिंदगी का यकीन से तय करना है। इस दुआ पे यकीन, इसकी तासीर पे यकीन, तस्बीखाने तस्बीखाने के निजाम पे यकीन, तस्बीखाने के साथ सफर तय करने पे यकीन हो, यकीन हो। और सूरत इखलास जो अभी बैठ के पढ़ेंगे, इस सूरत इखलास पे आखिरी यकीन हो कि वो मिस्र के बुजुर्ग कौन, इमाम शाफई, अल्लाह अकबर, इतनी बड़ी हस्ती, इतना बड़ा नाम, इतना बड़ा उनका मकाम, इतना बड़ा उनका मर्तबा, मानते हैं कि अगर सिर्फ सूरत इखलास एक बार पढ़ के उसको हदिया कर दे, तो जिस पे नजरे बद हो सख्त नजरे बद हो, जिस पे नजरे बद हो सख्त नजरे बद हो, और वो नजरे बद जादू की, जिन्नात की शक्ल में जादू बन जाता है। याद रखिएगा, जिन की, आज एक मैं आपको राज बताता हूं, जिन की नजरे बद, जिन्नात की नजरे बद खुद जादू होता है और काला जादू होता है। जो कोई बंदा काला जादू कहता है ना, जिन्नात की उसके लिए कागज पे नक्श नहीं लिखते, जिन्नात उसके लिए कोई लकीरें नहीं लगाते, जिन्नात उसके लिए कोई खोपड़ियां नहीं मंगवाते, जिन्नात उसके लिए कोई बाल नाखून चीजें या कोई ऐसी काम नहीं करते। उनका काला जादू यही एक फूंक या ऐसी काली नजर ही होते ही वही काला जादू होता है। बस रोज कोई ना कोई बंदा आता है, रोज मुलाकातें होती हैं, जिन्नात का काला जादू। हमारे यहां तो काला जादू कुत्ते की खोपड़ी पे होता है, खिंजीर की खोपड़ी पे होता है, कुत्ते की खिंजीर की हड्डियों पे होता है, कुत्ते खिंजीर की खाल पे होता है और नापाक चीजों पे होता है। जिन्नात को इन चीजों की जरूरत नहीं है, ये भी मैं आपको बता रहा हूं, सुन लीजिए गौर से। जिन्नात को इन चीजों की जरूरत नहीं है, क्योंकि जो खबीस और काले जिन्नात हैं वो इनसे भी ज्यादा खुद नापाक हैं, तो उनको इन चीजों की क्या जरूरत है, वो तो इनसे भी ज्यादा। अल्लाह के वली जिन्नात भी हैं, बुजुर्ग जिन्नात भी हैं, औलिया जिन्नात, सालेहीन सहाबा जिन्नात भी हैं, पर खबीस और काले भी हैं, उनको इन चीजों की जरूरत नहीं है। उनके लिए बस वो, मैंने एक फोंक वाला वाक्या सुनाया है, एक नजर वाला वाक्या सुनाया, वही काफी होता है, वो खा जाता है, वही जला देता है, वही भस्म राख कर देता है। ये दुआ उसकी ताकत को भी खत्म करके उसी पे पलटते, उस पे पलटे नहीं, उसको जला दे, जलाई नहीं, जला के राख बना। अब बोलो, और ये सूरत इखलास उसको जला के राख बना दे। क्यों? सूरत इखलास में सारी अल्लाह की वहदानियत, इज्जत, वकार, शान और शौकत अल्लाह की। अल्लाह कहते हैं मेरा नाम लेता है और अपने आप को मेरे हवाले करता है, फिर ये ताकतवर है या मैं ताकतवर? याद रखिएगा, अल्लाह के पास बड़ी गैरत है, रब से बड़ी गैरत किसी के पास नहीं है। अगर अल्लाह के पास गैरत है तो अल्लाह शिर्क को कबूल नहीं करता। अल्लाह कहते हैं सब कुछ माफ है पर शिर्क माफ नहीं है। मेरा अल्लाह कहता है तूने अपने आप को मेरे हवाले किए हैं। किसके हवाले? मेरे हवाले किए हैं, तू अपने आप को करे मेरे हवाले, मेरे हवाले। और फिर तू कहे कि तुझे कुछ हो जाए। हां, एक बात है कि तूने अपने आप को मेरे हवाले ठीक नहीं किया, ठीक नहीं किया। हाथ पकड़ मेरा, पूरा अल्लाह का, कुदरत का हाथ पूरा पकड़, और ऐसे पकड़ कि जिस तरह पकड़ने का हक है, फिर देख मैं क्या करता। उठ बांध कमर क्यों डरता है, फिर देख खुदा क्या करता है, मैं क्या करता। सूरत इखलास, सूरत इखलास तो एक दफा पढ़ने से ये हो जाए। आम हस्ती ने, ये बात नहीं कि इमाम शाफी जैसी आम हस्ती ने, ये बात आम हस्ती ने नहीं कही, इमाम शाफी है, बहुत बड़ी हस्ती है, बहुत बड़ी हस्ती है, बहुत बड़ा मकाम है उनका। اب ہم بیٹھ کے پورے جذبے، پورے وجدان، پوری کیفیت کے ساتھ سورۃ اخلاص پڑھیں گے. کچھ اعلانات ہیں وہ سن لیں تھوڑی سی، پورے جذبے کے ساتھ، پوری کیفیت کے ساتھ. ہم سورۃ کب کون سی پڑھیں گے؟ سورۃ اخلاص پڑھیں گے پوری کیفیت کے ساتھ اور پورے دلائل اور پورے جذبے کے ساتھ سورۃ اخلاص پڑھیں گے. ایسا سورۃ اخلاص پڑھیں گے ایسی ڈوب کے توجہ کے ساتھ، اس طرح کہ اللہ کو ترس آ جائے، اللہ کو رحم آ جائے. سورۃ اخلاص پڑھیں گے. ایک تو آپ سے عرض ہے، نقش یار غار، نقش یار مزار اور دریائے نیل کا نقش، اس کو لکھتے رہا کریں. اس کی ترکیب موجود ہے، اس کی ترکیب موجود ہے، اس کو لکھتے رہا کریں، ٹھیک ہے. اور ہر جمعے یہاں تسبیح خانے میں عصر کے بعد، عصر کے بعد ہر جمعے تسبیح خانے میں ایک درود پاک پڑھا جاتا ہے، اور 80 بار اس کا روحانی پیکج ہے باقاعدہ، اس میں شامل ہوں. اور کبھی بھی خیر کا سفر اکیلے نہ کریں، اکیلا سفر نہ کریں، مومن سخی ہوتا ہے. 20 نومبر کو انشاءاللہ اجویری محل میں 125 درود پاک کا چلہ، اس میں ابھی سے تیاری کریں، لوگوں کو تیار کریں اور وہاں خدمت کے لیے تشریف لے جائیں. بہت ضرورت ہے خدمت کی وہاں، پنڈال کی تیاری، مہمانوں کی تیاری، خدمت کے لیے تشریف لے جائیں وہاں. اور بہت توجہ سے، بہت توجہ سے وہاں بستر لے آئیں، بستر لگائیں اور اپنے آپ کو خدمت کے لیے قبول کریں وہاں. بہت زیادہ فوراً پہنچیں، فوراً پہنچیں وہاں. اور تسبیح خانے میں جب بھی آئیں اکیلے نہ آیا کریں، جب بھی اکیلے نہ آیا کریں. اور ابھی جو ہے میرا ایک سلسلہ ہے تسبیح خانے کا چندہ، وہ مجھے چاہیے. وہ ہے حامیم لا ینصرون، 313 بار صبح شام یا دن میں ایک دفعہ سخت توجہ سے، اور یا حفیظ و یا سلام، اور سورۃ توبہ کی آخری آیات. یہ اعمال ہیں، تسبیح خانے کا نظام، پوری دنیا کا نظام تسبیح خانے. میرا میری نسلوں کا تصور، حفاظت، برکت، عافیت اور کتمیر کے اور فتنوں کے جال کو توڑنے کے لیے جو حضرات محنت کر رہے ہیں، اور کچھ کو میں نے باقاعدہ اعمال دیے ہیں، اور پوری دنیا کے لوگ باقاعدہ اپنے آپ کو محنت کر رہے ہیں، تو ان کے جذبے ٹھنڈے نہ پڑے، ان کی محنت ختم نہ ہو. فتنوں اور کتمیر کے جال کو توڑنے کے لیے ان کے جذبے ٹھنڈے نہ پڑے، ان کی محنت ختم نہ ہو. بہت توجہ کریں گے، بہت توجہ کریں اور بہت زیادہ دھیان دیں اور بہت توجہ کریں. اور سورۃ یوسف کی آیت نمبر 80 تسبیح خانے کو دائیں بائیں سے وسعت دینے کے لیے ضرور پڑھیں 11 بار. ایک درخواست ہے آپ کی، اس بات سے لوگوں کو فائدہ ہو جائے گا. بعض لوگوں کو بار بار پیشاب آنے کی شکایت ہے، شوگر ہے یا نہیں ہے. رات کو مجھے ایک بندہ کہنے لگا 12 دفعہ اٹھتا ہوں، کوئی 10 دفعہ اٹھتا ہوں. کوئی ایسا ٹوٹکا بتائیں جو کوئی روحانی یا طبی ٹوٹکا، ضرور لکھیں بتائیں اور مجھ تک پہنچائیں، جس سے بار بار پیشاب آنے میں کہ مسئلہ حل ہو جائے، آپ کی برکت سے راحت ملے گی تو آپ کو اللہ راحتوں کے دروازے دے گا. لڈو کے ڈبے احتیاط سے کھولیں، پھینکیں نہیں، خراب نہ ہوں، واپس دیں، پھر اسی کو استعمال میں لائیں گے، پھر اسی کو استعمال میں لائیں گے. اور یہ جو ابکری کا رسالہ نومبر کا ہے، یہ جنات کا خاص رسالہ ہے، اس کو بہت زیادہ پھیلائیں، بہت برکت ہوگی. برکت گھر میں اور نسلوں میں اگر چاہتے ہیں تو، گھروں اور نسلوں میں برکت چاہنے اور دولت اگر چاہتے ہیں تو اعلی نسل کی بکریاں اور ان کے بچے ہدیے کی نیت سے پالیں، وہ ابکری کے لنگر اور قربانی میں استعمال ہوں گے. اور موتی مسجد میں حاضری 14 دسمبر کو ہوگی، خاص ایک عمل کی اجازت ملے گی، اجازت عام ہے، 14 دسمبر بروز اتوار صبح 10 بجے. کراچی گوشہ درود و سلام 28 دسمبر دوپہر 1 بجے. اور 5ویں ابکری انٹرنیشنل کانفرنس ترکی میں وہ 16 اپریل کو ہوگی. 16 اپریل کو سیدہ نفیسہ طاہرہ کا عمل یہ 3 جمعراتوں پر ہوگا, 4 دسمبر سے 18 دسمبر تک ہر سال ہوتا ہے. بہت طاقتور عمل ہے. 11 روزیں 11 مرادیں, اس کا آغاز 5 دسمبر سے ہوگا, یاد رکھیے گا 5 دسمبر سے, اور 15 دسمبر کو ختم ہوگا اپنے مقام پہ رہتے ہوئے. 11 روزے اور ہر میں صبح شام پڑھنا ہے یا مسبب الاسباب سبب لی الخیر, گڑ گڑا کے میرا میری نسلوں سارے نظام اپنی مشکلات اپنے مسائل پریشانیاں پوری امت کے نظام کا تصور کر کے 11 تسبیحاں یا 313 بار یہ لازم پڑھیں گے. اور یہ دسمبر کے روزے تو ویسے ہی 5 دسمبر کو روزہ تھا, دن کو پتہ ہی نہیں چلتا, لیکن جو روزہ ہو اور پھر اس وظیفے کو صبح شام گڑ گڑا کے پڑھے, پتہ نہیں کیا اس اللہ سے منوا لے گا. اور اپنی نسلوں کے لیے بخت دولت برکت, بخت دولت برکت, بخت دولت برکت اللہ سے منوا لے گا, بخت دولت برکت چاہیے. بولیں 70 دکھ 1 تعویذ جس منت مراد کی نیت سے پڑھی جائے گی پوری ہوگی, بانٹی جائے گی پوری ہوگی, جس منت مراد کی نیت سے 70 دکھ 1 تعویذ. پوری دنیا کے لوگ میرے والدین کے مزارات پر اعمال کا ہدیہ لے کے جاتے ہیں, ضرور جائیں, اعمال کی برکت سے ان کی اللہ مرادیں پوری کرتا ہے, لیکن وہاں غیر شرعی کیفیات سے بچیں. سویا نصیب جگانے کے لیے تسبیح خانہ لاہور میں ہر ہفتے 3 دن کا روحانی چلہ جمعرات عصر سے اتوار ظہر تک ہوتا ہے. جو یہاں شرکت کرے اور عمل میں پورا شامل ہو اس کے سوئے نصیب جاگ اٹھتے ہیں. خواتین تسبیح خانے میں بچوں کی حوصلہ افزائی کریں, کھلونے اور ٹافیاں یہی بچے ہماری نسلیں ہیں, یہی بچے ہمارا مستقبل ہیں. بعض لوگ جو ہیں وہ میرے نام پہ خلیفہ بن کے رشتہ دار کلاس فیلو استاد پتہ نہیں کیا, یا چند دن تسبیح خانے میں گزار کے یا چلتا چلتا فوٹو میرا لے کے, تو لوگوں سے بہت زیادہ پیسے یا مختلف نقصانات. اس میں احتیاط کریں, بہت زیادہ احتیاط کریں. اور آخری بات یہ ہے کہ نماز عشاء کے بعد 3 نکاح بھی ہوں گے, اور بہترین نکاح وہ ہے جس شادی کے کھانے میں غریبوں کو بلایا جائے اور ان سے پیسے نہ لیے جائیں اور انہیں جی بھر کے کھلائے جائیں, وہ بہترین شادی ہے جس میں غریبوں کو بلایا جائے. غریبوں کو بلایا جائے وہ شادی بہت بہترین ہے, اور اس میں اللہ پاک غیب سے برکت اور رحمت عطا فرمائیں گے. اب بیٹھ کے پورے دل کی گہرائیوں سے, توجہ سے, بوری توجہ سے بیعت کا عمل ہے. جو حضرات بیعت ہونا چاہتے ہیں وہ تجدید بیعت کر لیں, جو بیعت ہونا چاہتے ہیں وہ میرے ساتھ کلمات بیعت کے پڑھتے جائیں گے. اشہد ان لا الہ الا اللہ وحدہ لا شریک لہ واشہد ان محمد عبدہ ورسولہ, استغفر اللہ ربی من کل ذنب واتوب الیہ. یا اللہ میں نے توبہ کی شرک بدعت سے, صغیرہ کبیرہ گناہوں سے, تیری ہر نافرمانی سے عہد کیا تیرا حکم اور تیرے حبیب کے طریقوں کے مطابق زندگی گزاروں گا. یا اللہ میرے عہد کو قبول فرما. بیعت لی میں نے حضرت خواجہ سید محمد عبداللہ حجویری رحمت اللہ علیہ کے سلسلے میں, یا اللہ میری بیعت کو قبول فرما. 3 تسبیحات کا اہتمام, تلاوت نماز کا اہتمام کرتے رہیں, حلال حرام جائز ناجائز پہ بہت نظر رکھیں, اور سب سے زیادہ نفع اس شخص کو ہوگا جو رابطے میں رہتا ہے. درس سنتے رہیں اپنے مقام پہ, میں بھی آپ بھی سب ہم رابطے کے محتاج ہیں. تو درود شفا پہلے پڑھیں گے, بہت طاقتور درود ہے درود شفا, اور اس میں جسمانی روحانی بیماریوں کا حل ہے. پھر درود شفا کے بعد ڈوب کے سورۃ اخلاص پڑھیں گے. اللہم صلی علی محمد بعدد کل داء و دواء وبارک وسلم. اللهم صل على محمد بعدد كل داء ودواء وبارك وسلم. اللهم صل على محمد بعدد كل داء ودواء وبارك وسلم. یہ درود بھی اور اپنی نفلی عبادات پوری امت کے مرحومین کو اور اپنے پیاروں کو ہدیہ کریں. اپنے پیاروں کو نہ بھولا کریں, ان کی قبروں کو نہ بھولا کریں. ان کی قبروں میں پھول نہیں چاہیے, یہ اعمال چاہیے. نہ بھولا کریں, ان کو ہدیہ دیا کریں. اپنے والد کو, دادا کو, والد کو, والدہ کو, کوئی عزیز ہیں پیارے, ان کو نہ بھولا کریں. آئیں بیٹھ کے, اب سورت درود پاک پڑھ لیا, اب بیٹھ کے پوری توجہ سے سورت اخلاص پڑھتے ہیں اور پھر اللہ الصمد کی ضربیں لگائیں گے بہت جذبوں کے ساتھ, بہت کیفیتوں کے ساتھ, بہت زیادہ کمال کے ساتھ. اللہ الصمد, پھر مراقبہ اور پھر دعا. نماز کے بعد پھر تین نکاح بھی ہیں انشاءاللہ تعالی. تو توجہ سے ڈوب کے پڑھیں, اعوذ باللہ من الشیطان الرجیم, قل هو اللہ
اللہ الصمد 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 اللہ آمین. یا اول الاولین و یا آخر الاخرین، یا ذل قوة المتین، یا راحم المساکین، یا راحم المساکین، یا راحم المساکین، یا ارحم الراحمین، یا اکرم الاکرمین، یا اجود الاجودین، یا ذل جلال والاکرام، یا ذل جلال والاکرام، یا ذل جلال والاکرام. اللہ ہم سب کو نظر بد سے محفوظ فرما، اور جو دعائیں مسنون اعمال ہیں اس سے بچنے کے لیے اس کا یقین عطا فرما، اس پہ یقین عطا فرما، اس کا دھیان عطا فرما، اور اس کا سچا جذبہ عطا فرما. وحی کی برکات سے محروم نہ فرما، وحی کی برکات سے محروم نہ فرما، وحی کی کیفیات سے محروم نہ فرما، وحی کی توجہات سے محروم نہ فرما، کملی والے کے فیض سے محروم نہ فرما، اور مدینے والے کی برکتوں سے محروم نہ فرما. اے اللہ ان دعاؤں کی طاقت اور تاثیر اپنی شان کے مطابق عطا فرما، اپنی شان کے مطابق عطا فرما، اپنی شان کے مطابق عطا فرما، اور اس کی برکتیں عطا فرما، اس کی خیریں عطا فرما، اس کی رحمتیں عطا فرما. ہماری زندگی کے جان مال وقت کو محفوظ فرما، ہماری نسلوں کو محفوظ فرما، ہمارے بادشاہوں کو محفوظ فرما، ہماری وردیوں کو محفوظ فرما، وزیروں، مشیروں، فقیروں، امیروں، غریبوں کی حفاظت فرما، کچہریوں، ایوانوں اور چھاونیوں کی حفاظت فرما. اللہ غیب سے اپنی چھاؤں میں لے لے، اپنی چھتری میں لے لے، اپنی برکت میں لے لے. ہم بے بس کمزور ہیں، ہم بے بس کمزور ہیں، ہم بے بس کمزور ہیں. اللہ ہماری کمزوری کو نہ دیکھ، اپنی طاقت کو دیکھ، اپنی شفقت کو دیکھ، اپنی عطاؤں کو دیکھ. ہم بے بس اور کمزوروں کی یا اللہ کفایت فرما، کفالت فرما، مدد فرما، رحمت فرما، کرم فرما، فضل فرما، عطا فرما، شفقت فرما. ہماری آمین پہ قبولیت کی مہریں لگا. دور پرے سے تیرے بندے اور بندے یہاں آئے بیٹھے ہیں، اور دور پرے ملکوں میں بیٹھے ہیں. سب کی دعاؤں کو آمین، سب کی دعاؤں کو قبولیت، سب کی دعاؤں کو محبوبیت، اور سب کی دعاؤں کے اللہ اپنی شان کے مطابق قبول فرما، اپنی شان کے مطابق قبول فرما. سب کی مشکلیں حل کر دے، سب کی پریشانیاں دور کر دے، سب کی ناکامیاں ختم کر دے، سب کی الجھنیں حل کر دے، سب کی ضرورتیں غیب سے پوری کر دے، ناکامیاں ختم کر دے، مشکلیں حل کر دے. اے اللہ گھریلو الجھنیں دور کر دے، اولاد کے غم، اولاد کے غم، اولاد کے غم سے ہمیں اے اللہ ٹھنڈا کر دے، کلیجے میں ٹھنڈک عطا فرما، ٹھنڈی ہوائیں عطا فرما، ٹھنڈی فضائیں عطا فرما، خیر اور برکتیں عطا فرما، راحت اور رحمت کر دے، فضل اور کرم کر دے. ہماری ساری دعائیں قبول فرما، جو اب مانگا عطا فرما، جو پہلے مانگا عطا فرما، جو پھر مانگا عطا فرما، جو آئندہ مانگا عطا فرما، جو پھر مانگا عطا فرما، جو مانگیں گے عطا فرما. ہماری دعائیں ہمارے منہ پہ نہ مار دے، ہماری خطاؤں کی وجہ سے منہ پہ نہ مار دے، ہماری خطاؤں کی وجہ سے منہ پہ نہ مار دے، اپنے غصے کی وجہ سے منہ پہ نہ مار دے. پوری امت پہ ترس کھا، پوری امت پہ رحم فرما، اللہ سارے عالم پہ کرم فرما، ہم سب کی مشکلیں حل فرما، ناکامیاں دور فرما، عافیتیں عطا فرما. دنیا کی بھی خیریں دے دے، آخرت کی بھی خیریں دے دے. اللہ دنیا کی بھی برکتیں دے دے، آخرت کی بھی برکتیں دے دے. بس دنیا آخرت کی ساری برکتیں اور ساری خیریں ہماری جھولیوں میں ڈال دے، تسبیح خانے سے کوئی خالی نہ جائے، سب کو ہرا بھرا کر دے، بامراد کر دے، شاد و آباد کر دے، بامراد کر دے، شاد و آباد کر دے، بامراد کر دے، شاد و آباد کر دے، بخت دے دے، برکت دے دے، راحت دے دے، عافیت دے دے، دل کا سکون دے دے، زندگی کا چین دے دے، دنیا اور آخرت کی برکتیں راحتیں دے دے، دنیا آخرت کی برکتیں اور عافیتیں دے دے، ہماری مشکلیں حل کر دے، ناکامیاں دور کر دے، حالات بہتر کر دے، بس کرم کر دے، بس رحم کر دے اور بس رحمت کر دے، وہ مانگا عطا فرما، جو نہیں مانگا عطا فرما، آمین 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 آمین. وصلى الله على النبي الكريم وعلى آله وصحبه وأزواجه وبناته وأهل بيته وإطرته وأهل بيته وإطرته وأهل بيته وإطرته أجمعين آمين برحمتك يا أرحم الراحمين. آئندہ اور سے سنیں، نظر بد کا دوسری جمعرات ہوگی، اس کا اختتامی عمل ہوگا نظر بد کا، اور نظر بد کے خاص عمل عطا کیے جائیں گے. آئندہ جمعرات پہلے آئیے گا، دیر سے نہ آئیے گا، کہیں عمل سے محروم نہ ہو جائیں. آئندہ جمعرات نظر بد کی خاص عمل کیے جائیں گے اور خاص واقعات اور خاص مشاہدات ہوں گے.